आगे हम इंशाल्लाह देखते हैं इसमें भी, सवारियों के अंदर भी किस तरह अल्लाह ताला ने डाइवर्ट कर दिया माइंड को, सवारियों में ही ना खो जाना, वहां की याद करो, वल्लज़ी खलकल अज़वाजा कुल्लहा, और वो ज़ात है जिसने बनाए जोड़े सारे के सारे, सब चीजों को जोड़ों की शक्ल में बनाया। अच्छा जोड़े, एक तो मुजक्कर और मुअन्नस का जोड़ा होता है, एक वैसे भी पेयर्स को भी जोड़े कहते हैं ना, यानी जैसे कि मसलन आसमान जमीन का जोड़ा, दिन और रात का जोड़ा, अच्छाई बुराई का जोड़ा, सूरज चांद का जोड़ा, जन्नत जहन्नुम का जोड़ा, मतलब इस तरह सारी चीजों को अल्लाह ताला ने जोड़ों में बनाया, और इंसानों में, जिन्नात में, पौधों में, सब में मुजक्कर मुअन्नस के जोड़े बनाए। तो ये उस वक्त तो नहीं खैर लोगों को पता था इस तरह की बातें कि पौधों के अंदर भी जोड़े होते हैं, ये तो आज साइंस बताती है कि इसके अंदर भी नर और मादा है, ठीक है, पौधों में भी। तो अल्लाह ताला ने सबको अजवाज में पैदा किया, लेकिन उसका कोई जौज नहीं है, उसका कोई जोड़ा नहीं है, वो खुद अकेला ही है। वजाल लकुम मिनल फुल्क वल अनआमि मा तरकबून, और उसने बनाया तुम्हारे लिए कश्तियों में और मवेशियों में से मा तरकबून, जो तुम सवारी करते हो, यानी अल्लाह ताला ने तुम्हारी सवारी के लिए भी इंतजाम फरमाए। आप देखिए, अगर इंसान के पास सवारी ना हो, देखिए वही बात है ना कि नेमतों का, कई नेमतों का एहसास सारी जिंदगी नहीं होता ना, इनमें एक सवारी भी है, क्योंकि हमारी गाड़ियां खड़ी होती हैं, हम चाबी घुमाते हैं और चल पड़ते हैं, और हमें कोई एहसास भी नहीं हमने कितने कितने फासले तय करते हैं। तो कभी भी ये सोचा करें जिस वक्त आप कहीं जा रहे हैं ना, कि मसलन स्कूल बच्चों को छोड़ने जा रहे हैं, कि अगर ये सवारी ना अल्लाह ताला पैदा फरमाते, अब उस जमाने में अनआम थे, आज के वक्त में आप गाड़ियों को इनकी जगह कर लें, ये ना कहिएगा कि मैं गाड़ियां तो हमने बनाई हैं, वो तो अल्लाह ने नहीं बनाई, नहीं, अनाम अल्लाह ने पैदा किए सवारियों के तौर पे, तो आपकी गाड़ियां भी अल्लाह ने ही पैदा की हैं। वो कैसे, इंसान की जो अकल है जिससे उसने गाड़ी बनाई वो भी अल्लाह ने दी, जो मटेरियल है जिससे वो गाड़ी बनाता है, चाहे लोहा है चाहे कुछ भी और चीजें, वो भी अल्लाह ने दी, जिस फ्यूल से गाड़ी चलती है वो भी अल्लाह ने ही जमीन से निकाला। तो फिर सब कुछ तो अल्लाह की तरफ से ही है, पर तुम तो जोड़ तोड़ करके सोचते हो कि हम बनाने वाले हैं, और उस जोड़ तोड़ में भी जो अकल है वो भी अल्लाह ने दी, जिन हाथों से बनाया वो भी अल्लाह ने दिए, तो फिर तुम्हारा तो क्या कुछ भी नहीं है। तो ये गाड़ियां भी अल्लाह ही की नेमत है, और इसके अंदर भी ये नहीं कभी सोचा करें कि हाँ ये तो गाड़ी है ना, ये तो दुनिया का ऐश है, मैंने नहीं ये इस्तेमाल करनी, मैं तो पैदल ही जाया करूंगी, मस्जिद भी पैदल जाऊंगी, एक एक कदम पे मुझे अजर मिले, और इस तरह भी मैं बस, मैंने हज पे भी जाना है तो पैदल ही चल पड़ूं, मैंने ये काम करना है तो मैं सवाब ज्यादा मिलेगा। नहीं, एक बात, एक कॉन्सेप्ट मैं आप लोगों का क्लियर करना चाहती हूँ, वो ये कि याद रखिए एक बात, अल्लाह को कोई नाराजगी या कोई तकलीफ नहीं है हमारे नेमतों को इस्तेमाल करने से। ये बात याद रखें कि अगर मैं अच्छा पहन लिया या मैंने गाड़ी इस्तेमाल कर ली, तो पता नहीं नऊज़ुबिल्लाह अल्लाह को कोई तकलीफ होगी इस बात की कि ये क्यों इस्तेमाल कर रहा है। वो अल्लाह ने नेमतें ही तुम्हारे लिए ही पैदा की हैं कि तुम इस्तेमाल करो, नेमत का इस्तेमाल बुरा नहीं है, नेमत का इस्तेमाल करते हुए तकब्बुर करना बुरा है, अपने आप को बड़ा समझना बुरा है, आजी ना दिखाना बुरा है, ना शुक्रिया करना बुरा है, लोगों को हकीर जानना बुरा है, ये चीजें बुरी हैं। अदरवाइज नेमत इस्तेमाल करने में अल्लाह को कोई प्रॉब्लम नहीं है। प्लीज ये अपने दिमाग से निकाल दें कि पता नहीं अल्लाह को ज्यादा अच्छा ये लगता होगा कि मैं नेमत ना इस्तेमाल करूं और मैं बस अपने आप को गर्मी में जलाती जलती पड़ती किस तरह से नंगे पैर होके मैं चलना शुरू कर दूं, इससे पता नहीं अल्लाह ज्यादा खुश होगा। नहीं, अल्लाह कहता है मैंने तुम्हें नेमतें दी हैं, इस्तेमाल करो उनको और मेरा शुक्र अदा करो नेमत लेके। इसलिए जब आप गाड़ी में भी बैठे तो तब भी अल्लाह का शुक्र अदा करें, अल्लाह मुझे तूने गाड़ी दी है कि मैं ये इसके अंदर जा सकती हूँ, तुमने ये हवाई जहाज हमें दिए हैं कि अल्लाह ताला इससे इतने लंबे सफर कर सकते, हमने कहाँ पहुंचना था। एक दिन मैं वो डायरेक्शंस में देख रही थी, हमने कहीं जाना था, तो उसमें लिखा हुआ था कि अगर वो लिखा होता है ना यहाँ पे, अगर आपने गाड़ी में जाएंगे तो इतना, ट्रेन में जाएंगे तो इतनी देर लगती है, ऑन फुट यानी पैदल जाएंगे तो इतना। तो वो जब मैंने फोन पे निकाला तो उस पे था कि अगर आप गाड़ी में जाएंगे तो 1 घंटा 3 मिनट लगेंगे और वॉक करेंगे तो 1 दिन लगेगा। सुभान अल्लाह, उससे ख्याल आया कि अल्लाह तूने ये सवारियां कितनी बड़ी नेमत बनाई हैं। फिर ट्रेन का भी लिखा हुआ था कि उसमें इतने, मगर ये खास तौर पे मुझे याद रह गया कि 1 घंटा वर्सेस 1 दिन, 1 डे लिखा हुआ था। तो अगर ये सवारियां ना हो तो 1 दिन तो हमारा किसी एक जगह पहुंचने में ही लग जाए, फिर दूसरा दिन वापस आने में लगे, तो हम और काम क्या करेंगे, जहां पे हम 1 घंटे में पहुंच भी गए वापस भी आ गए 2 घंटे में। सुभान अल्लाह। तो कभी ये सोचा करें जिस वक्त के आप ये सफर कर रहे होते ना कि अगर ये गाड़ी ना होती तो मैं कैसे जाती, मैं बच्चों को स्कूल छोड़ने के लिए कैसे जाती। मसलन एक मैं बात कर रही हूँ, स्कूल छोड़ने के लिए कैसे थे, क्योंकि रोज का ये सफर होता है ना, बच्चे भी कितना थक जाते हैं, उनको गोद में लेती, गर्मी में जाती, उस पर से धूप होती, कैसे मैं ये सफर करती। लेकिन अल्लाह तेरा कितना शुक्र है कि तूने मुझे सवारी अता फरमाई। तो उस जमाने की सवारियों पे उनका था कि उनसे ये मतलूब है कि वो शुक्र अदा करें। हम अपने जमाने में जो हमारे पास अल्लाह ने दी है सवारियां, हम उनके ऊपर शुक्र अदा करें, चाहे वो कोई ट्रेन है, चाहे वो कोई गाड़ी है, चाहे साइकिल है, चाहे जहाज है, जो भी आपको सवारी मिली हुई है, सवारी तो है ना, और सबके पास सवारियां, चाहे पब्लिक ट्रांसपोर्ट कोई क्यों नहीं यूज करता, लेकिन अल्लाह ने एक चीज दी है कि आप फासले देखें, मिनटों सेकंडों में आप पूरे कर लेते हैं। जल्दी से गए आपने किसी स्टोर से चीज ली, आपको छोटी सी चीज आई थी, जल्दी से उठाई, आप वापस भी आ गए, और कहां ये सवारी ना होती तो कितना वक्त लगता। ये ना तस्कीर भी आला इल्ला है, यानी अल्लाह अपनी नेमतों से आपको तस्कीर कर रहे हैं, यानी आपको नसीहत की जा रही है कि जिस अल्लाह ने ये सब कुछ दिया है ना, कुछ उसको याद तो करो, देखो तो सही कि किसने तुम्हें ये दिया, क्योंकि ये फॉर ग्रांटेड हम लेते हैं, हम रोज जिंदगी में यूज कर रहे हैं ना, हमें एहसास नहीं होता इन चीजों का, हमें पता ही नहीं है कि हम कोई नेमत यूज कर रहे हैं, बल्कि इसको बुरा भला कहने को हम अच्छा समझते हैं। गाड़ी वो तो दुनियावी चीज है, ये तो बहुत बुरी चीज है। नहीं, क्यों, अल्लाह की नेमत है। घर ये तो बहुत बुरी चीज है, ये तो बड़ी ऐश की, ये तो दुनियावी चीज है, मेरा इन घरों से क्या था। नहीं, अल्हम्दुलिल्लाह अल्लाह तूने छत दी है, अल्लाह हम एक छत के नीचे हैं, अगर बाहर होते तो क्या होता। इस तरह सोच होनी चाहिए, कोई आपसे रहबानियत नहीं मतलब कि आप जंगलों में निकल के दरख्त के नीचे बैठे हैं, अब मैंने कुछ भी नहीं यूज करना, ना अच्छा पहनूंगी, ना कुछ खाऊंगी, ना कुछ है, बस ये सारी दुनियावी चीजें। तो ये बाज दफा लोग दीन की तरफ आते हैं, उल्टा ही इस किस्म की सोच लेके बैठ जाते। ऐसे नहीं, नेमत इस्तेमाल करो और नेमत पे शुक्र अदा करो, और दूसरी चीज नेमत में ही ना खो जाओ, नेमत देने वाले के आगे झुको, उसकी ख्यालों में खो, नेमत में ना खो जाओ कि बस अब अगर सवारी है तो ये तो अल्लाह ने बता दिया कि बहुत बड़ी नेमत है, इसके पर मैं शुक्र क्या अदा करूं। दिन रात अपनी गाड़ी की खिदमत में ही लगे हुए, उसको साफ कर रहे हैं, कभी धो रहे हैं, कभी अंदर से साफ, कभी बाहर से साफ, कभी गाड़ी को चमकाते जा रहे हैं, गाड़ी का ही बस बातें करते हैं, गाड़ी बस जहन पे सवार है, और कौन सी गाड़ी ले लूं, अच्छा ये ले लेती हूँ, फिर वो वाला मॉडल ले लूं, फिर वो, अगर ये करेंगे तो फिर वो मतलब फिर वो अगेन ना शुक्रिया देने वाले की। कि असल तो बात ये होनी थी कि नेमत लेके नेमत देने वाले में खो जाते, उसकी बातें करते, उसका जिक्र करते, उसकी बड़ाइयां बयान करते, तो तुम गाड़ियों की बड़ाइयां बयान करते फिर रहे। ठीक है, तो आप कॉन्सेप्ट यही चीज लेके सब चीजों में चले, ठीक है, चाहे वो घर है, चाहे वो गाड़ी है, चाहे वो और चीजें हैं, चाहे वो सेहत की नेमत है, चाहे जिंदगी की नेमत है, चाहे औलाद की, उन सब में हमारा यही रवैया होना चाहिए, उसी चीज में ना खो जाओ, देने वाले की तरफ देखो, ये है उसकी शुक्रगुजारी, उसके आगे झुको, उसके गुण गाओ, उसका जिक्र जुबान पे रखो हर वक्त फिर जारी, ये वो देने वाला है, वो देने वाला है, उसने ये दिया, उसने ये दिया, उसने, और दिल हर वक्त झुका रहे, और फिर उसकी इबादत में वक्त लगाओ, फिर उसके आगे फिर झुक जाओ, फिजिकली भी झुक जाओ उसके आगे, वो कैसा दिल भी झुका हो उसके आगे, फिर उसका हर हुक्म मानना भी आसान हो जाएगा। जाहिर है जिसका एहसान बहुत ज्यादा होते हैं और आप मान लेते ना इसका मेरे पर बड़ा एहसान है, फिर उसके आगे झुकना तो कोई मुश्किल नहीं है ना, फिर उसकी बात माननी तो कोई मुश्किल नहीं है। सिर्फ इतनी बात को चलो ले लें, यहाँ पे अगर सवारी की बात आ रही है, हम ये कहें अल्लाह तूने मुझे ये सवारी दी है, ये नहीं हम सोचें सवारी है तो क्या मैंने अपने पैसों से ली है, मेरे पैसों की है, इसमें क्या अल्लाह ने मुझे दी है। नहीं, तुम्हें पैसे भी किसने दिए कि तुम ये सवारी ले लो, वो भी तो अल्लाह ने दिए, तो तुम ये सोचो ये अल्लाह की दीवी नेमत है, अपना आप ना बड़ा समझो, अल्लाह की दीवी नेमत है, तो अब इस नेमत को लेकर फिर अल्लाह की पहचान बढ़नी चाहिए, अल्लाह ताला के साथ क्लोजनेस बढ़नी चाहिए, वो उस जिसका एहसान है उसकी फिर उसके कलाम को समझो, उसके अहकामात पे अमल करो। फिर देखिए जो जो भी मोहसिन आपका हो, जिसको भी आप समझते हैं इसका मेरे ऊपर एहसान है, उसकी बात मान ली मुश्किल नहीं लगती फिर आपको। आप कहते हैं तो भाई उसने कहा है ना, ऐसे उसके मेरे पर बड़े एहसान आते हैं, मैं उसकी बात का इनकार नहीं कर सकती, मैं कैसे टालूं उसकी बात को, नहीं उसने मेरे साथ बड़ा अच्छा किया हुआ, कहते हैं ना ये, اور جو انسان بھی سلیم الفطرت ہوتا ہے نا، اس کی فطرت اچھی ہوتی ہے نا، وہ محسن کا احسان کبھی نہیں بھولتا. جو لوگ بے وفا قسم کے ہوتے ہیں، جو نمک حرام قسم کے ہوتے ہیں، وہ احسان بھول جاتے ہیں، لیکن جو انسان اچھی فطرت کا ہوتا ہے کبھی نہیں احسان بھولتا، ہمیشہ یاد رکھتا ہے فلانے کا احسان ہے میرے اوپر. عربوں میں یہ بہت اچھی بات تھی، وہ پچھلے کسی نے کوئی احسان کیا ہوتا تھا اس کو بھی یاد رکھتے تھے کہ اس نے میں یا اس کے باپ نے یا فلاں وقت میں اس نے میرے اوپر یہ احسان کیا تھا، میں اس کے احسان کا بدلہ دوں گا. چاہے دشمنی بعد میں دشمنی کیوں نہ ہو گئی، دوسرا مسلمان ہو گیا یا ابھی کافر، پھر بھی کہتے تھے. تو یہ تو آج کوئی نفسا نفسی کا دور شروع ہو گیا، کوئی احسان نہیں سمجھتے کسی کا، لیکن جو اچھے لوگ ہیں وہ آج بھی احسان سمجھتے ہیں. تو جو یہ بات سمجھ لے گا نا، یہ جو باتیں آ رہی ہیں کہ کیسے اللہ نے زمین میرے لیے اس طرح بنا دی، مہد میں چل پھر رہی ہوں، تیز گھوم رہی ہے، پھر بھی نہیں مجھے کوئی جھٹکے لگ رہے، 2 سیکنڈ کا زلزلہ آ جائے تو ہماری جان نکل جاتی ہے، ہماری جان، اللہ دکھاتا ہے نا، تو ہماری جان نکل جاتی ہے کہ ہائی یہ رک جائے ورنہ میری میں ختم ہو جاؤں گی. تو اللہ تعالیٰ اگر اس زمین کو اسی طرح جھٹکے دیتا رہتا تو ہمارا کیا حال ہوتا. تو اس نے دیکھو میرے لیے مات بنا دیا اس کو، اس نے میرے لیے راستے بنا دیے، اس نے آسمان سے پانی بھی اتارا تو قدر سے اتارا. کبھی اللہ تعالیٰ بہت برسا کے اور لوگوں کو ڈبو دیتا ہے، یہ اس کا عذاب ہوتا ہے، یہ بھی اس کو دکھاتا ہے کہ دیکھو میرے پاس یہ بھی طاقت ہے. کبھی خوشخصالی کر کے بھی دکھاتا ہے، دیکھو میرے پاس یہ بھی طاقت ہے. تم یہ نہ سوچنا کہ تم طاقتور ہو. پھر دیکھیں، پھر اس کے بعد دیکھو کیسے اس نے جوڑے جوڑے کے اندر چیزوں بنائے، انسان اپنے جوڑے سے کمفرٹ لیتا ہے. پھر اس نے کیسے تمہارے لیے سواریاں بنا دی کہ تم ان کے اوپر سوار ہو، لیتستا وہ اعلیٰ ظہوری ہی، تاکہ تم چڑھ بیٹھو ان کی پشتوں پر، اس چاہے وہ گاڑی ہے، چاہے وہ یعنی انعام میں سے کچھ ہے، چاہے وہ کشتیاں ہیں، تاکہ تم ان کے اوپر سواری کرو. اللہ کو کیا ہے کہ بھئی نہیں یہ سواری کریں گے تو یہ ان کا زہد اور تقویٰ کم ہو گیا، نہیں، اس کا نیکی سے کوئی تعلق نہیں ہے کہ انسان یہ سوچے کہ میں نہیں استعمال کروں گی تو میں نیک زیادہ ہوں، اور میں نے استعمال کر لیا تو میں دنیاوی ہو جاؤں گی، ایسا نہیں ہے. تمہیں کہا کیا لی تستا وہ اعلیٰ ظہوری ہی تم مت کرو نعمت ربکم، پھر تم یاد کرو اپنے رب کی نعمت کو. اب سمجھ آئی بات، سواری کرو ان کے اوپر، لیکن اس کے بعد کیا کرو؟ اللہ کو یاد کرو، اس کی نعمت کو یاد کرو، اس کی آگے تمہارا دل بچھ جائے. اور یہ صرف نعمت کو یاد کرنا یہ نہیں ہے کہ بس ہم زبان سے بول دیں ہاں بھائی اللہ کا بڑا شکر ہے اس نے دیا، نہیں، دل کے اندر بھی یہ احسان مندی ہونی چاہیے. ایک ہوتی ہے زبان سے صرف کہی بھی بات، رٹی رٹائی باتیں لوگوں کو کہتے ہوئے سن لیا، چلو جی ویسے ہی کہہ دیا، یہ کیا دل جھکا ہوا ہو، دل میں یہ جذبات ہوں کہ وہ کتنا میرا محسن ہے جس نے مجھے یہ سب چیزیں عطا کی ہیں، وہ نہ دیتا تو مجھے میرے پاس کیسے ہوتی، شکر ہے اس نے دے دی. یہ احساس بہت بڑی چیز ہے، اور یہی احساس پھر زبان پہ آنا چاہیے. تو اللہ ہی ہے جس نے تمہیں ایک، دیکھیں یہ انعام بھی مویشی بھی، یہ بھی جو لوگ یوز کرتے ہیں، اگر اللہ چاہتا تو یہ ان کے اوپر سواریاں ہی نہ لوگ کر سکتے، یہ بھی شیر چیتے کی طرح ہوتا، لوگوں کو کاٹ لیتے، لوگ گھوڑے پہ سواری کرنے لگتے یا اونٹ پہ سواری کرنے لگتے تو وہ کاٹ لیتا، اس طرح جیسے کوئی چیتا شیر کاٹ لیتا تو پھر کیا ہوتا، لوگ نہیں کر سکتے تھے. اللہ نے ان کو متی بنا دیا کہ ایک بچہ بھی ہے نکیل پکڑتا ہے اونٹ کی تو لے کے چل پڑتا ہے، چھوٹا سا بچہ، ٹھیک ہے نا. اب اتنا بڑا جانور اونٹ ہے، اس کو ہی نہر کرتے ہیں، ذبح کرتے ہیں جس وقت، تو کیا انسانوں کو وہ ایک مار کے اور ان کو ہی کھا سکتا ہے، لیکن اللہ نے ان کو متی بنا دیا. یہ تم نعمت یاد کرو اللہ کی، از استوی تم علیہ ہی، جب سوار ہو جاؤ تم اس پر، سوار یعنی اس طرح کہ اسٹیبل ہو جاؤ، جب تم نے صحیح سے اس کے اوپر بیٹھ گئے ہو تو اس پر. وتقولوا، اور تم کہو سبحان الذی سخر لنا ھذا، یہ دعا جو ہم پڑھتے ہیں نا گاڑی میں بیٹھ کے یا جہاز میں یا جہاں پہ بھی سواری پہ، تو یہ صرف گاڑی کی دعا نہیں ہے، کسی بھی سواری پہ آپ بیٹھیں گے تو اس کی یہ دعا ہے. یہ دعا اللہ تعالیٰ نے قرآن میں خود سکھائی ہے ہمیں، اس سے کہ پتہ چلتا ہے اس دعا کی اہمیت کا، یہ کتنی اہم دعا ہوگی جو اللہ پاک نے خود ہمیں سکھا دی، کہ پاک ہے اللہ جس نے مسخر کیا اس کو. تو شعور کے ساتھ یہ دعا کیا کریں کہ اللہ تیری ذات پاک ہے، تو نے اس کو میرے کنٹرول میں دے دیا، اگر جانور ہے تو تب بھی، اگر گاڑی ہے تو ایک دن وہ بھی یاد کریں کہ آپ کو گاڑی تو چلانی ہی نہیں آتی تھی، یا آپ کے پاس گاڑی نہیں تھی، یا آپ کے پاس گاڑی کا کنٹرول نہیں تھا، اللہ تو نے اس کو میرے لیے مسخر کر دیا، یعنی اس کو میرے کام میں لگا دیا، अब लोहे तो बहुत से पड़े होते हैं, अल्लाह तूने किस तरह से करके हमें ये दी अकल के इसको जोड़े और फिर इससे गाड़ी बने। अब पड़े हुए लोहे के ऊपर तो आप, वो लोहे की शीट्स पड़ी हो आप उसके ऊपर तो सवारी नहीं कर सकते। तेल में ऐसी क्या चीज़ है कि वो गाड़ी को चला रहा है, उसमें कोई ताकत है? या गाड़ी कोई लिविंग थिंग है जो चल रही है? अल्लाह तूने मुसख़र किया है इसको मेरे लिए। वमा कुन्ना लहू मुकरिनीन, हम मैं तो इस काबिल नहीं थी तो इसको काबू में लेकर आऊं। अगर ड्राइविंग करते हैं तो मैं, मुझे तो आती नहीं थी। अगर अपना पहला दिन ड्राइविंग का आप याद करें तो ऐसा लगेगा कि हम तो कभी ड्राइविंग कर ही नहीं सकते, हमें कहाँ आएगी। और अगर आप ड्राइव नहीं भी करते तो अल्लाह ही है जो काबू में देने वाला है इसको। अगर जानवर है तो उसको भी काबू में करना, जैसे मैंने बताया कि इतनी इंसान से ज्यादा बड़े ताकतवर जानवर हैं, ऊंट वगैरह, गाय वगैरह, ये बैल वगैरह, लेकिन अल्लाह ने कैसे काबू में दिया हुआ कि वो कुछ कहते नहीं है जब इंसान इनसे काम लेता है और नियाजमंदी से इंसान के आगे झुके रहते हैं। इससे ये पता चलता है इंसान को भी अपने मालिक के सामने इसी तरह झुकना चाहिए। तो और अगर गाड़ियां वगैरह हैं तो इनको भी अल्लाह ने ही काबू में दिया हुआ। वह इन्ना इला रब्बिना लमुनकलिबून, और बेशक हम अपने रब की तरफ पलटने वाले हैं। अब समझ आई यहां से बात कि उस सफर में भी अल्लाह ने जो दुनिया में हम कर रहे हैं, हमारी सोच को किधर मोड़ दिया? आखरत की तरफ, कि आखरत को याद करो कि देखो अल्लाह की तरफ हमें पलटना है। हो सकता है ये सफर ही मेरी, मेरा आखिरी सफर बन जाए और मैं अल्लाह की तरफ पहुंच जाऊं इसी सफर में, तो उस वक्त भी आखरत को भूलना नहीं है, यानी सफर में भी। ये कितनी एक हमें बात सिखाई गई है कि किस तरह से हम अपने सफर को भी इबादत बना लें। कैसे इबादत बन सकता है कि जिस वक्त हम अपने सफर में भी अल्लाह को याद करें, अपने सफर भी ऐसे करें कि उसके अंदर भी दुआएं करते हुए जाएं। और ये एक रिवायत बयान होती है कि हजरत अली रज़ी अल्लाह तआला अन्हु, एक दफ़ा जब वो सवारी के ऊपर सवार होने लगे, हजरत अली बिन रबिया जो ताबई हैं उन्होंने ये वाक्या बयान फरमाया कि जब वो अपनी सवारी पे हजरत अली सवार होने लगे तो रकाब में पैर रखते हुए फरमाया बिस्मिल्ला, फिर जब जम के बैठ गए तो फरमाया अल्हम्दुलिल्लाह, फिर यही दुआ पढ़ी जो हमने अभी पढ़ी है, फिर तीन मरतबा अल्हम्दुलिल्लाह कहा और तीन मरतबा अल्लाहु अकबर कहा, फिर फरमाया सुभानका ला इलाहा इल्ला अंता कद ज़लमतु नफ्सी फ़ग़फ़िरली, यानी सुभानका ला इलाहा इल्ला अंता कद ज़लमतु नफ्सी फ़ग़फ़िरली, फिर हंस दिए। तो ये जब उन्होंने किया तो हज़रत अली बिन रबिया पूछते हैं अमीरुल मोमिनीन आप हंसे क्यों हैं? फरमाया मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को देखा कि आपने ये सब कुछ इसी तरह किया फिर हंस दिए, तो मैंने भी नबी सल्लल्लाहु अलैहि वसल्लम से यही सवाल किया था कि आप हंसे क्यों हैं? तो आपने जवाब दिया जब बंदे के मुंह से अल्लाह ताला सुनता है कि वो कहता है रब्बिग़फिर ली, मेरे रब मुझे बख्श दे, तो अल्लाह ताला बहुत खुश होता है और फरमाता है मेरा बंदा जानता है कि मेरे सिवा कोई गुनाहों को बख्श नहीं सकता। तो ये सुभाना लायक, तो इसके अंदर ये पता चलता है कि किस तरह से सहाबा आप सल्लल्लाहु अलैहि वसल्लम की नकल करते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जब हंस दिए ये पढ़ के तो वो भी हंस रहे हैं ये पढ़ के, हालांकि कोई इसके अंदर वो नहीं कि आप सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि ये कोई हंसो इसके बाद ही, नहीं बस आपकी नकल में जो आपने किया वैसे ही करना चाहते थे। और दूसरी इससे ये भी पता चला कि इसका मतलब सफर में इंसान अपने गुनाहों की बख्शिश मांगे, ये अच्छी बात है कि इंसान अपने गुनाहों की बख्शिश मांगे, अल्लाह ताला से मगफरत मांगेगा तो अल्लाह ताला इस बात से खुश होते हैं कि जब वो सफर में भी अल्लाह से मगफरत मांगता है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें बहुत सारी दुआएं सिखाई हैं जो सफर से मुतल्लिक हैं, सिर्फ यही दुआ नहीं है, बहुत सारी और भी दुआएं हैं जो घर से निकलने से लेकर और घर में वापस आने तक हैं। इसी से फिर सफर इबादत बनता है ना, कि घर से निकलते वक्त इंसान पढ़े बिस्मिल्लाह तवक्कलतु अलल्लाह वला हौला वला कुव्वता इल्ला बिल्लाह, और फिर इसके अलावा भी आप सल्लल्लाहु अलैहि वसल्लम ने बताई अल्लाहुम्मा इन्नी औजु बिका अन अदिल्ला औ अदल्ला औ उज़ल्ला औ उज़िल्ला औ अज़लिमा औ उज़लमा औ अजहला औ युजहला अलैया, तो ये भी दुआ फरमाई बताई है। फिर सवारी पे मैंने जैसे आपको बताया पैर रखते ही, यानी आप अंदर कदम अपना गाड़ी में रखेंगे, अब आप जानवरों पे तो कभी भी सवारी नहीं करते, तो आप गाड़ी में रखें पैर अपना तो बिस्मिल्ला, बैठ रहे हैं तो अल्हम्दुलिल्लाह 3 दफ़ा, अल्लाह अकबर 3 दफ़ा, फिर ये दुआ पढ़े, फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने तो और भी दुआएं बताई हैं, अल्लाहुम्मा इन्ना नसअलुका, अगर ज्यादा लोग हैं तो अल्लाहुम्मा इन्ना नसअलुका फी सफरिना हादल बिर्र व तक्वा व मिन अल अमल मा तरदा, अल्लाहुम्मा हव्विन अलैना सफरना हादा व अतवि अन्ना बुअदहु, अल्लाहुम्मा अंत साहिबु फिस सब वल खलीफतु फिल अहल, अल्लाहुम्मा इन्नी अऊजु बिका मिन वासाइ सफरी व कआबतिल मंजरी व सूएल मुनकलबी फिल माली वल अहल, के अल्लाह हम बेशक हम इस सफर की भलाई मांगते हैं तुझसे, तकवा मांगते हैं हम तुझसे, ऐसा अमल मांगते हैं तुझसे जिससे तू राजी हो जाए, इसका हम सवाल करते हैं। अल्लाह हमारे लिए हमारे सफर को आसान कर दे, इसके फासलों को कम कर दे, अल्लाह इस सफर में तू हमारा साथी बन जा, हमारे घर वालों का भी मुहाफिज बन जा, यानी जिनको पीछे छोड़ा हुआ है या जो साथ हैं अल्लाह इनकी भी हिफाजत करना है। अल्लाह बेशक मैं इस सफर में तकलीफ दे मनाजिर और अपने माल और अहले खाना की तरफ बुराई के साथ लौटने से तेरी पनाह मांगता हूँ। तो इतनी प्यारी ये दुआ है, इसके अंदर देखिए कितनी सारी चीजें आ गई। तो इसलिए इस दुआ को भी याद कर लेना चाहिए। और फिर आप सल्लल्लाहु अलैहि वसल्लम किसी शहर में बस्ती में दाखिल होते थे तो अल्लाहुम्मा बारिक लना फी फरमाते थे। फिर अगर सुबह के वक्त सफर करते थे तो समिया सामिउम बिहमदिल्लाह व हुस्नि बलाई अलैना रब्बना साहिबना व अफदिल अलैना आइदिन बिल्लाह मिनन नार। तो ये आप सल्लल्लाहु अलैहि वसल्लम की कुछ दुआएं हैं। इस दुआ का तर्जुमा यह है कि सुना एक सुनने वाले ने अल्लाह की तारीफ को और हम पर इसके जो अच्छे इनामात हुए, ऐ हमारे रब हमारा साथी बन जा, हमारे पर मेहरबानी फरमा, मैं पनाह में आता हूँ अल्लाह की आग के अजाब से। फिर रब्बी अंजिल ने मुंजलन मुबारकन वान तखैरुल मुंजरीन, जो नूह अलैहिस्सलाम की भी दुआ है जो कश्ती में लेके बैठे थे लोगों को तो तब पड़ी थी। फिर रबी अदखिलनी मुदखला सिदकी वखरिजनी मुखरजा सिदकी वजालनी मिल्ला दुनका सुल्तान नसीरा सूरह बनी इसराइल में हम पढ़ चुके हैं। फिर आप आउज़ भी कलिमातिल्लाह तअम्माती मिन शर्री मा खलक, ये भी पढ़ सकते हैं। फिर सफर से वापसी पे आइबुना ताइबुना आबिदुना रे रब्बिना हामिदून पढ़ें। फिर ये है कि जब घर से जाने लगें तो उस वक़्त भी घर वालों को अल्लाह की सुपुर्द करके जाएं, और उसका तो हम अल्लाह हाफिज कहते हैं ना, अल्लाह ही तुम्हारा हाफिज हो, ठीक है अल्लाह हाफिज भी आप कह लें, लेकिन जो मसनून दुआ है वो जरूर पढ़े ना, इस तौदियाउकल्लाह कि मैं तुम्हें अल्लाह की सुपुर्द करता हूँ, अल्लदी ला तुदियाउ वदाईही वदाईहू, यानी मैं अल्लाह के सुपुर्द तुम्हें करता हूँ जिसके पास रखी हुई अमानतें जो हैं वो जाया नहीं होती और सलामत रहती हैं। तो ये एक दुआ है जो हम घर वालों को दे सकते हैं, घर वाले भी मुसाफिर को दुआ दें कि अल्लाह मैं आपके दीन आपकी अमानत और आपके आखिरी अमल को अल्लाह के सुपुर्द करता हूँ। ये सब दुआएं हैं। फिर अगर आप बाजार जा रहे हैं तो उसकी दुआ आपको बताई भी, ला इलाहा इल्लल्लाह वहदहु ला शरीका लहु लहुल मुल्कु वलहु अलहम्दु युही व युमीतु वहु हय्यु ला यमूतु बियदिहिल खैर वहु अला कुल्लि शैइन कदीर, ये तो बाजार की दुआ है। तो इस तरह से हम दुआएं कर सकते हैं। और बाजार की और भी दुआ है, बिस्मिल्लाह कह के जा रहे हैं आप, बिस्मिल्लाह अल्लाहुम्मा इन्नी असलुका खैर हाज़े हिस्सूकी व खैर माफिया व औज़ु बिका मिन शर्रिहा व शर्रि माफिया, अल्लाहुम्मा इन्नी औज़ु बिका अन उसीबा फीहा सफ़क़तन खासिरतन, कि ऐ अल्लाह मैं इस बाजार की भी खैर तुझसे मांगती हूँ और जो जो कुछ इसमें है उसकी भी खैर चाहती हूँ, उसकी भी भलाई चाहती हूँ, और अल्लाह इस बाजार के शर से और जो कुछ इसमें है उसकी शर से भी पनाह चाहती हूँ। अल्लाह मैं तेरी पनाह में आती हूँ इस बात से कि मुझे कोई घाटे का सौदा हो। यानी कितनी जबरदस्त दुआ है कि अगर इंसान ऐसी दुआ करे कि अल्लाह, बाद में इंसान सोचता है हाय मुझे तो बड़ा घाटा हो गया, मैंने तो ये चीज महंगी ले ली, ये तो इतनी सस्ती थी दूसरी जगह पे और मैंने पहली दुकान पे जाते ही ले ली, और इस तरह इंसान सोचता है ना, तो ये इंसान सोचे कि कोई घाटे का सौदा या कोई गलत चीज उठा के ले आया, तो अल्लाह घाटे के सौदे से भी महफूज रखना, शर से भी, क्योंकि बाजार में बहुत किस्म के शर होते हैं। तो जब इंसान सफर करने लगे तो ये दुआ पढ़नी और ये सारी दुआओं को अपने साथ रखना, तो देखिए सारा वक्त ही इंसान का बोरियत में नहीं फिर गुजरेगा, फिर इंसान का अल्लाह की याद में ही गुजरेगा, क्योंकि सफर तो इंसान ने करना ही होते हैं। देखा सफर के बगैर तो जिंदगी ने कहीं ना कहीं आपको जाना ही पड़ेगा, कभी बाजार भी जाना होगा, कभी कोई रिस्क की तलाश में कोई जॉब के लिए आपको निकलना होगा कहीं, ये सारे सफर ही है ना। तो इसलिए सफर में अल्लाह को याद करना और अल्लाह की इस नेमत को याद करना कि अल्लाह ताला ने मुझे सवारी भी दी है और अल्लाह ताला का शुक्र है कि उसने मुझे इसके ऊपर यानी काबू दिया, ये आपकी इबादत बना देगा इस सफर को। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि 3 दुआएं ऐसी हैं جو ضرور قبول ہوتی ہیں، ایک مظلوم کی دعا، ایک والد کی دعا اور ایک مسافر کی دعا. تو اگر ہم سفر میں اپنی مغفرت مانگ رہے ہیں اور اللہ تعالیٰ سے یہ مانگ رہے ہیں کہ اللہ ہمیں اس کے مثلاً ہے کہ میرے گھر والوں کی تیری سپرد میں ہیں اللہ میرے گھر والے، اور ان کی حفاظت کرنا اور میری بھی بخشش کرنا اور مجھے نقصان سے بچانا اور اس چیز کے شر سے اور اس سے، اور مجھے کوئی ایسا برا منظر دیکھنے سے محفوظ رکھنا، میرا سفر آسان کر دینا، میرا ساتھی بن جانا، تو کتنی ساری ہم دعائیں کر رہے ہیں وہ ساری پھر قبول ہو جائیں گی. تو سفر میں دعاؤں کو ضرور ساتھ شامل رکھیں. اس طرح سفر کے اور آداب میں، تھوڑے سے سفر کے آداب دیکھ لیتے ہیں. سفر کے آداب میں یہ ہے کہ نمبر ون چیز، آپ نے کہیں دور کا اگر سفر کرنا ہے، یہ نہیں کہ ابھی بازار جا رہے ہیں تو آپ یہ شروع کر دیں، یا آپ جاب پہ روز آپ نے جانا ہے تو شروع کر دیں، وہ نہیں. مطلب آپ کسی واقعی جس کو ہم سفر کہتے ہیں اس پہ نکلنے لگیں تو استخارہ ضرور کر لیں. یہ بھی ایک طریقہ ہوتا تھا، یہ ہمیں بتایا گیا طریقہ. تو استخارہ مطلب آپ دو نفل پڑھ کے پھر اس کے بعد استخارے کی دعا بس کر لیجئے، تو آپ کا استخارہ ہو گیا، ٹھیک ہے. پھر آپ مشورہ بھی کر سکتے ہیں، جیسے ہم نے سورہ شورا پڑھی ہے، تو مشورہ کرنے والا، جیسے امام ابن تیمیہ فرماتے ہیں کہ جو کوئی استخارہ کر لے اور مخلوق سے مشورہ کر لے وہ کبھی پھر نادم نہیں ہوتا، شرمندہ نہیں ہوتا، ٹھیک ہے. تو اس لیے مشورہ کر لیں. پھر اپنے گناہوں کی معافی مانگنا، جیسے یہاں پہ ہم نے بات پڑھی ہے کہ اپنے سفر میں اپنے اللہ کے حضور اپنے توبہ استغفار جاری رکھیں، اور سفر میں جانے سے پہلے اگر کسی نے کوئی ظلم کیا اس کو معاف کر دیں. کسی کا مال آپ کے پاس ہے تو اس کو لوٹا دیں، قرض آپ نے ادا کرنا ہے اس کو لوٹا دیں. کسی کا نان نفقہ آپ کے ذمے ہے اس کو ادا کر دیں. کسی کے ساتھ جھگڑا ہوا ہوا ہے تو اس جھگڑے کو ختم کر لیں، کیونکہ کوئی پتہ نہیں ہوتا کہ سفر سے واپس میں سلامتی سے پہنچوں گی یا نہیں. ہم یہ کام صرف اور صرف جب حج پہ جانے لگتے ہیں تب کرتے ہیں، اور بھی تو سفر ہیں جو سفر ہی کہلاتے ہیں، صرف حج کا سفر تو سفر نہیں ہوتا، دوسرے بھی سفر ہوتے ہیں. اپنا وصیت نامہ لکھ لیں، اس کے اوپر کسی اپنے رازدار کو، کسی اپنے اعتماد والے بندے کو گواہ بنا لیں، اور جتنے دن آپ نے سفر میں رہنا ہے اتنے دن آدمی ہے تو وہ اس کو چاہیے کہ اپنی فیملی کے لیے خرچہ چھوڑ کے جائے. یہ نہیں کہ بس ان کو ایسے ہی چھوڑ کے چلا گیا، اب وہ پیچھے جو مرضی کرتے رہیں گے، یہ کسی سے بھی مانگتے پھریں گے. پھر مسافر کے لیے یہی بہتر ہے کہ اپنے لیے بھی زیادہ راہ ساتھ رکھے، یہ نہیں ہے کہ راستے کے اندر خود محتاج ہوتا پھرے اور تب بھی مانگتا پھرے. اور سفر کے اندر آداب میں یہ بھی ہے کہ اپنے ساتھیوں کے ساتھ، جو آپ کے ہمراہ ہیں سفر کے، ان کے ساتھ نرم گفتگو کرے. بعض دفعہ سفر میں اگر گرمی لگ رہی ہے، یا آپ جیسے مثلا آپ جو حج پہ جاتے ہیں یا اور کوئی سفر ہیں، اس میں گرمی بہت ہے، دھوپ ہے، تو اب آپ چڑچڑے ہو گئے ہیں اور لوگوں سے ٹوٹ ٹوٹ کے بات کر رہے ہیں اور بہت روڈ ہو رہے ہیں، تو یہ درست نہیں ہے. اگر اللہ نے وسعت دی ہوئی ہے تو اپنے ساتھیوں کو کھانا کھلائیں، دوسروں کے ساتھ اچھا احسان کا طریقہ کریں، کیونکہ صاحب جار کے لیے بھی جو ہے نا اچھی اس کے ساتھ اس نے سلوک کرنے کا قرآن میں حکم ہے. اور پھر کوشش یہ کرنی چاہیے، سفر کے آداب میں سے ایک ادب یہ ہے کہ مسافر جو ہے وہ اکیلے سفر نہ کرے. ترمذی کی روایت ہے کہ اکیلا سوار شیطان ہے، اور دو سوار دو شیطان ہے، اور تین سوار صحیح قافلہ ہیں. یعنی کوشش یہی ہونی چاہیے کہ تین سوار مل کے سفر کریں. اس سے کیا فائدہ ہوتا ہے کہ آپ کی ایک سپورٹ بھی رہتی ہے، آپ کو کوئی اگر چیز پیچھے چھوڑ کے جانی ہے تو آپ کسی کی حفاظت میں چھوڑ کے، مثلاً باتھ روم آپ جا رہے ہیں تو کسی کے پاس رکھ کے چیزیں جا سکتے ہیں، کوئی راستے میں کوئی مشکل ہو جائے تو دوسرا بھی آپ کے ساتھ ہوتا ہے. تو اس سے ہمیں، جو ہم اپنی لینگویج میں جس کو کہتے ہیں آپ کار پولنگ کریں، کار پولنگ بہترین ہے. اب یہ نہیں ہم کیوں اپنی گاڑی میں کسی کو لے کر جائیں، میں کیوں کسی کو پک کروں، میں کیوں کسی کو چھوڑوں. تب ہمیں بتایا گیا ہے کہ آپ ساتھ، اگر چلو آپ کی گاڑی فل ہے، ایک ساتھ ایک اور گاڑی بھی جا رہی ہے، آگے پیچھے سفر کر لیں، اس کو اس کی تاکید کی گئی ہے. اور پھر اس سفر کے اندر کسی کو امیر بنا لیں، ٹھیک ہے. اور یہ تک کہا گیا ہے کہ اگر سفر میں کوئی انسان مثلا ہے کوئی وصیت کرنا چاہتا ہے، آپ کو پتا ہے قرآن میں اس کا بھی ذکر ہے، پھر وہ وصیت بھی کر سکتا ہے اس کے ساتھ کوئی ہو تو. تو اسی طرح اگر اپنے سفر کے اندر کوئی نیک لوگوں کا ساتھ ہو سکے تو یہ بہت ہی اچھا ہے، تاکہ ان کی صحبت سے بھی فائدہ ہو سکے. یہ بھی ایک اگر کوشش ہونی چاہیے. اسی طرح کوشش ہونی چاہیے کہ جمعرات کے دن آپ سفر شروع کریں. نبی صلی اللہ علیہ وسلم جمعرات کے دن نکلنا پسند فرماتے تھے، اور یہ نہیں، لیکن اگر نہیں ہو پا رہا تو किसी और दिन भी जा सकते हैं, लेकिन मुस्तहब है यानी जुमेरात के दिन सफर करना। बाकी आप सल्लल्लाहु अलैहि वसल्लम ने हज्जतुल वदा का जो सफर शुरू किया था वो हफ्ते के दिन शुरू किया था, तो अगर नहीं पॉसिबल हो रहा वो अलग बात है, लेकिन अगर आपके पास चॉइस है तो फिर थर्सडेज को शुरू करें। और रात में सफर करना भी ठीक है, उसको भी मुस्तहब कहा गया, क्योंकि रात के वक्त में खामोशी होती है, ट्रैफिक नहीं होती, गर्दोगुबार उस तरह से वो चीजें नहीं होती, सुकून का टाइम होता है। और अरब में तो वैसे ही दिन के वक्त में बहुत गर्मी होती थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया रात का सफर लाजिम पकड़ो, क्योंकि रात को जमीन लपेट दी जाती है, यानी आपका फासला जो दिन में आपको 2-3 घंटे का है वो रात में हो सकता है कि 1 घंटे में हो जाए। तो एक आदमी आया आप सल्लल्लाहु अलैहि वसल्लम के पास, उसने कहा कि मैं सफर का इरादा रखता हूँ, मुझे कोई वसीयत फरमाइए। तो आपने फरमाया अल्लाह से डरने को लाजिम पकड़ना, यानी तकवा, तकवा सफर के दौरान भी अल्लाह से डरते रहो, हर बुलंद जगह पे चढ़ते हुए अल्लाह अकबर कहना। और जब वो आदमी वापस मुड़ा तो आपने फरमाया ऐ अल्लाह इसके सफर की दूरी को लपेट दे और इसके सफर को आसान फरमा दे। यानी आप ये भी आप किसी मुसाफिर को दुआ दे सकते हैं कि अल्लाह जब वो जाने लगा अल्लाह इसके सफर को लपेट देना, यानी छोटा कर देना। बाज दफा होता है ना सफर 2 घंटे का लेकिन 4 घंटे उसमें लग गए और लंबा हो गया, और बाज दफा सफर का पता ही नहीं चलता, हम कहते हैं पता ही नहीं चला मुझे तो कैसे ये सफर गुजर गया, तो अल्लाह ताला दूरी को लपेट देता है और सफर को आसान फरमा दे। तो ये भी एक उसके आदाब में से। और बुलंदी पे चढ़ते हुए जैसे जहाज आपका ऊपर को जा रहा है तो फिर उस वक्त अल्लाह अकबर, जहाज लैंड कर रहा है तो उस वक्त सुभान अल्लाह, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम का यही तरीका था कि जब आप सफर करते थे तो इस तरह बुलंदी पे जाते थे तो ऐसे ही फरमाया करते थे। और फिर इसी तरह सफर के दौरान आप नफल नमाज भी पढ़ सकते हैं, इस वक्त को कीमती जानते हैं, क्योंकि बाज़ दफ़ा हम ना गाड़ी चला रहे हैं, ना हम ट्रेन चला रहे हैं, ना हम जहाज चला रहे हैं, तो हम तो बस बैठे हुए हैं फारिग और वेट करेंगे कब हम पहुंचेंगे। तो जहां हम दुआएं करें वहां पे नफली नमाज भी पढ़ सकते हैं, उसका बड़ा अच्छा मौका होता है। आप सल्लल्लाहु अलैहि वसल्लम अपनी सवारी पे पढ़ा करते थे, सवारी जिस वक्त यानी सवार होते थे तो उस वक्त सवारी का मुंह किबला रुख कर लेते थे, उसके बाद सवारी जिस तरफ को भी हो जाती थी तो आप सल्लल्लाहु अलैहि वसल्लम अपनी नमाज जारी रखते थे और फिर उस चीज़ की नहीं परवाह करते थे अगर वो किबले से हट भी गई है सवारी। तो यानी जब आपकी गाड़ी का रुख किबला रुख हो जाए उस वक्त शुरू कर दें, उसके बाद हाईवे पे गाड़ी कहीं पे भी जा रही है उससे नहीं आपको फिक्र नहीं करनी कि अब किबला से डायरेक्शन हट गई है। और फिर जब जहां पे भी इंसान सफर करे तो हमें यही बताया गया है कि वापस जल्द लौट आए जो ही आपका काम खत्म हो जाए, उसमें फिर डिले नहीं करना चाहिए कि अब आप किसी जगह गए हैं किसी काम से, अब काम वहां पे हो गया लेकिन अब बस वैसे ही बस कि चलो कोई बात नहीं अब आए हैं तो अब ये भी कर लें, अब ये घूम भी लें, अब फलाने नहीं। फरमाया सफर अजाब का एक टुकड़ा है जो तुम में से किसी भी सफर करने वाले को खाने पीने और सोने से रोक देता है। यानी जब आप ट्रैवलिंग में होते हैं जितना मर्जी कंफर्टेबल ट्रैवलिंग हो लेकिन इंसान का नींद डिस्टर्ब होती है, इंसान का खाना पीना डिस्टर्ब होता है, नई जगह पे जाता है ना टाइमिंग का पता चल रहा है, और हमारे तो ऐसे सफर हैं कि दिन और रात का ही फर्क पड़ जाता है। तो लिहाजा जब कोई शख्स अपनी हाजत पूरी कर ले तो अपने घर की तरफ जल्द वापस लौट आए, ठीक है। और जब आपको मैंने बताया कि जब आप वापस आ रहे होंगे तो उस वक्त क्या पढ़ना है, आइबूना ताइबूना आबिदूना ले रब्बीना हामिदून, ये हमने सीरत में भी पढ़ा था कि नबी सल्लल्लाहु अलैहि वसल्लम इस तरह हमने सफर से वापसी पे पढ़ते चले जा रहे थे। तो ये पढ़ते ही चले जाना है, इसकी तकरार करनी है, ठीक है। और अगर दूर के सफर से कोई मर्द आ रहा है तो उसको चाहिए कि सरप्राइज ना दें अपने घर वालों को, इस चीज को अच्छा नहीं समझा गया, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने तो इसकी मुमानियत फरमाई है और ये ताकीद फरमाई है कि घर में जाने से पहले घर वालों को इत्तला दी जाए, ठीक है। जब करीब पहुंच जाए, मतलब कहीं दूर से आया है तो अब 8 घंटे का सफर करके आ रहा है तो चलने से पहले इत्तला दे दें, या फिर आप 2-4 घंटे दूर हैं तो उस वक्त इत्तला दे दें कि मैं घर आ रहा हूं, और एकदम अचानक घर में आ धमकना खास तौर पर रात के वक्त इससे मना किया गया। हाँ वैसे कोई इंसान रोज जॉब से आता है तो वो रात के वक्त आता है, घर वालों को पता ही है तो उसमें कोई हर्ज नहीं है, लेकिन एकदम अचानक किसी और दूर की जगह से जो यानी जो घर वाले एक्सपेक्ट नहीं कर रहे उसको इस टाइम पे, वो मना किया गया कि फिर बता के आए, चाहे रात को भी आ रहा है दिन को आ रहा है लेकिन बता के। और सफर से वापस पहुंच के एक सुन्नत है कि मस्जिद में 2 रकतें अदा करना, जिसको आज अक्सर लोग भूल चुके हैं, करना ये चाहिए कि जब वापस आए अपने शहर में एंटर हो जाएं तो अपनी मस्जिद के अंदर दो रकत नमाज पढ़ के फिर घर पे जाया जाए। फिर इसी तरह सफ़र से वापसी पे नबी सल्लल्लाहु अलैहि वसल्लम ऐसे किया करते थे कि एक ऊँट या एक गाय ज़िबा करते थे जब मदीना वापस आते थे, या लोगों के लिए दावत का इंतज़ाम करते थे। इसको बल्कि बाकायदा इसके लिए अरबी में एक लफ्ज़ भी है कि किस तरह से ये दावत, इसका एक नाम है। तो ये सफ़र के कुछ आदाब थे जो हमें अपनाने चाहिए, क्योंकि हम हमारा सफ़र करना होता है अक्सर, तो इन आदाब को अपनाएंगे तो देखें कितना अजर हम कमा सकते हैं। वजालू लहू मिन इबादिही जुज़अन, और उन्होंने बना लिए हैं अब इसके बंदों में से, यानी अल्लाह के बंदों में से जुज़अन एक हिस्सा। यहाँ पे खास तौर पे बात हो रही है क्योंकि आगे जो कॉन्टेक्स्ट बन रहा है उसके मुताबिक यहाँ पे इबाद से मुराद है फरिश्ते। यानी उन्होंने किन्होंने मुशरिकीन मक्का ने इस तरह से किया था कि फरिश्तों को अल्लाह की बेटियां करार दे दिया कि ये अल्लाह की बेटियां, नाउज़ुबिल्ला। तो जो औलाद होती है वो इंसान का हिस्सा होती है, जिसकी भी औलाद है वो उसका हिस्सा है, मशीर की औलाद उसका हिस्सा, इंसान की औलाद उसका हिस्सा, एक इसकी इसकी जिस्म का एक हिस्सा होती है ना। तो ये बताया गया कि उन्होंने बना दिया है उसके बंदों को, किसके, अल्लाह के बंदों को उसका हिस्सा बना के रख दिया कि ये उसकी औलाद है। इन्ना लिंसान ला कफूर मुबीन, इंसान बहुत नाशुकरा है। कफूर, कफूर में बहुत ज्यादा का माना आता है, मुबीन खुल्लम खुल्ला, यानी छुपा डका नहीं करता बल्कि खुली खुली नाशुकरी करता है अल्लाह की। ये नाशुकरी है ना कि सब कुछ अल्लाह देने वाला हो और उसके बाद उसकी औलाद करार दे के और उनके आगे झुकने शुरू कर दी, उनके बुत बना लिए कि ये देवियां हैं। वो देवियां क्या थी, वो फरिश्तों की सूरतें बनाई हुई थी, ये फलां फरिश्ता ये अल्लाह की औलाद ही है ना उज़बिल्ला। तो जब ये कितनी बुरी बात है कि जब कोई ये कहता है कि अल्लाह की औलाद है तो उसने समझ लें कि अल्लाह में कमजोरी को साबित किया है, नक्स को साबित किया है, क्योंकि औलाद इंसान की कमजोरी होती है ना। इसी तरह किसी की भी औलाद मुकर्रर कर देना उसकी कमजोरी है, और फिर औलाद बाप का हिस्सा होती है, इसका मतलब नाउज़ुबिल्ला अल्लाह का हिस्सा है ये। और फिर जो इंसान होता है अपनी औलाद के ऊपर एक तरह से मोहताज होता है, एक उम्र आ जाती है कि वो अपनी औलाद के ऊपर डिपेंडेंट होना शुरू हो जाता है। तो अल्लाह के अंदर कमजोरी इन्होंने करार दिया कि उसको औलाद की जरूरत है जिसके ऊपर उसको डिपेंड करना है, नाउज़ुबिल्ला। ये कितनी बुरी बात है जो ये करते हैं, अल्लाह ने इनको इतना कुछ दिया है, ये अल्लाह को ये जवाब दे रहे हैं। अमित खजा मिम्मा यखलुकु बनात, अब यहाँ पे खास तौर पे वैसे तो औलाद ठहराना अल्लाह की बहुत कबीरा गुनाह है, शिर्क है, लेकिन खास तौर पे यहाँ पे चूंकि फरिश्तों की बात आ रही है जिनको उन्होंने करार दिया था कि अल्लाह की बेटियां, इसलिए यहाँ पे बयान किया गया। यहाँ उसने बना लिया है मिम्मा यखलुकु बनातिन, इसमें से जो पैदा करता है बेटियां, वह असफाकुम बिल बनीन, और चुन लिया तुमको साथ बेटों के। यानी उसने तो जो वो खुद ही पैदा करता है, उसने खुद ही बेटियां और बेटे लोगों को दिए हैं, उसने अपने लिए बेटियां चुन ली और तुमको बेटे देता है। ये इसलिए कहा जा रहा है क्योंकि वो लोग, आपको पता है उनका माशरा कैसा था, उनके लिए बेटी तो एक गाली थी, बेटियों को तो जिंदा दरगोर कर देते थे, अपने लिए बेइज्जती तक समझते थे और बेटों की बहुत चाहत रखते थे। तो उसने जो खुद हर चीज का पैदा करने वाला है, उसने जिसको तुम नाकिस समझते हो अपने लिए, जिसको तुम अपने लिए बुरा समझते हो, वो तो उसने अपने लिए रख लिए और तुम्हें बेटे दे दिए, ये तुम कहना चाहते हो। वाइदा बुशीरा, हालांकि जब खुशखबरी दी जाती है अहदुहुम, उनमें से किसी एक को, बिमा दरावा ले रहमानी मथलन, जिसकी उन्होंने रहमान के लिए मिसाल बयान की, किसकी उन्होंने रहमान के लिए मिसाल बयान की, बेटी की ना, बेटी की, जब इनको खुद खुशखबरी दी जाती है इनमें से एक को, बीमा दराबा ले रहमानी मसलन, इसको ब्रैकेट में कर लें, इसके नीचे लिखे बेटी बेटियां, या जिसकी ये रहमान के लिए मिसाल बयान करते हैं, यानी बेटियां बयान करते हैं, जब इनको उसकी खुशखबरी दी जाती है उन बेटियों की, जब इनके यहां बेटियां पैदा होती हैं, जल्ला वजहू मुसवद्दन, तो चेहरे इनके हो जाते हैं काले सिया, वह हुआ कदीम, और वो गम के घूंट पीने लगता है कि अब मैं करूं तो करूं क्या, इतना गम होता है कि अब ना जिसको कहें कि क्या करूं इसके साथ, इसको زندہ دفن کر دوں کہ اس کا میں گلا گھونڈ دوں کہ اس کے ساتھ میں کیا کروں، یہ تو ایک میرے لیے یعنی بے عزتی کی چیز پیدا ہو گئی ہے، لوگوں کو کیسے بتاؤں کہ یہ میرے لیے میرے گھر بیٹی پیدا ہو گئی، جب خود ان کو خوشخبری دی جاتی ہے، یعنی بیٹی کی اس کا مطلب ہے پیدائش خوشخبری کی بات ہے، یہ ذلت کی بات نہیں ہے۔ لوگ ہمارے ہاں بیٹوں کی پیدائش پہ مبارکباد دیتے ہیں، لڈو بانٹتے ہیں، کہتے ہیں بیٹی کی پیدائش پہ کیا مبارکباد دی، اس پہ کیا مٹھائی بانٹے، یعنی کتنے ہمارے، جبکہ قرآن کہتا ہے یہ بشارت ہے، ان کو جب بشارت ملتی ہے اس کی تو پھر گڈ نیوز ملتی ہے اس کی بیٹیوں کی، تو ان کے اپنے تو حال یہ ہیں کہ ان کے چہرے سیاہ ہو جاتے ہیں، یعنی غم کے مارے اور غم کے گھونٹ پینے لگتا ہے، اور اللہ کے لیے کہتا ہے بیٹیاں، اس کا مطلب یہ ہرگز نہیں ہے، ہرگز نہیں ہے، ایک بات سمجھ لیں کہ بیٹیاں اللہ کے لیے کرنا برا ہے تو بیٹے کر دو تو ٹھیک ہے، نہیں، بلکہ ان کے اس عقیدے کا رد کیا جا رہا ہے کہ دیکھو ایک تو تم اللہ کے ساتھ شریک ٹھہراتے ہو، شرک ہی ہو گیا نا، شریک ہی ٹھہرانا ہو گیا، جب اولاد ٹھہرائی ہے اللہ کی تو اولاد ماں باپ کی شریک ہوتی ہے، باپ کی ساری جائیداد اور جو بھی اس کی چیزیں ہوتی ہیں سب میں شریک ہوتی ہے، تو ایک تو تم نے اللہ کے ساتھ شرک کیا، یہ کتنی بڑی گناہ کی بات کی تم نے، نمبر ون یہ، نمبر ٹو ان کا جرم کیا تھا، دوہرا جرم تھا نا، نمبر ٹو جرم کیا تھا کہ جو چیز اپنے لیے نہیں پسند کی اس کو اللہ کے لیے پسند کیا، یعنی تمہارے نزدیک اللہ کی یہ ویلیو ہے، تمہیں اللہ کی یہ قدر ہے، یہ سوچے نا کہ جیسے ہم اپنے لیے کوئی چیز ہوں کہ اچھی سے اچھی چاہتے ہیں، لیکن جب اللہ کے راستے میں دیتے ہیں تو بالکل ہی ردی قسم کی چیز جو ہم دیکھنا بھی نہیں چاہتے یا جو بالکل ہمارے لیے گاربیج میں کرنے والی ہوتی، وہ کہتے ہیں یہ اللہ کے راستے کی ہے، تو اس کا مطلب ہم نے کیا اللہ کی قدر جانی، ہم اللہ کو یہ چیز دینا چاہتے ہیں، کیونکہ جو آپ ہم صدقہ کرتے ہیں وہ بھی تو اللہ کے راستے کے اندر دینا، اللہ کو دینا ہے نا، یہ اللہ کے لیے دینا ہے نا، تو اس سے پتا چلتا ہے انسان کی سائیکالوجی کا کہ اس کے نزدیک اللہ کی کیا اہمیت ہے، یعنی تم نے یہ چاہا کہ وہ چیز جس کو تم اپنے لیے اتنا برا سمجھتے ہو کہ تمہارے چہرے کالے ہو جائیں اور تم غمزدہ ہو جاؤ، اس کو تم اپنے لیے تو نہیں چاہتے اور رب کائنات کے مالک کے لیے وہ چیزوں کو اپروپریٹ سمجھتے ہو، یعنی جو تمہارے لیے اتنی بری ہے، آپ سمجھ رہے ہیں بات کو، کوئی اس سے یہ نہ سمجھے کہ پتہ نہیں بیٹیوں کا پیدا ہونا یہاں پہ یہ اس کو برا کہا جا رہا ہے، نہیں، اس کو تو بشرا کہا جا رہا ہے، بلکہ یہاں پہ رد کس بات کا ہے کہ جس کو تم اپنے لیے اچھا نہیں سمجھتے وہ اللہ کے لیے کرتے ہو، کم از کم اگر اللہ کے لیے تم نے کرنا ہی تھی تو تم یہ پتا چلتا کہ ہاں ہم اللہ کے لیے سب سے اچھی چیز کو کرتے ہیں جو کہ ہم، وہ بھی شرک ہوتا، وہ بھی شرک ہوتا، لیکن کم از کم ایک اللہ کی تعظیم تو ہوتی تمہارے دل کے اندر، پتا چلتی تم نے تو اللہ کی کوئی تعظیم بھی نہیں جانی، ہم نے پہلے پڑھا ہے نا سورہ شورا میں، للہ ملک السماوات والارض یخلق ما یشاء یہب لمن یشاء اناثا ویہب لمن یشاء ذکورا، پچھلی ہم نے سبق میں پڑھا کہ اللہ جس کو چاہتا ہے بیٹیاں دیتا ہے، جس کو چاہتا ہے بیٹے دیتا ہے، اس آیت میں آپ نے ایک بات نوٹ کی کہ اللہ تعالیٰ نے بیٹیوں کا ذکر پہلے فرمایا، اسی لیے بعض علماء کہتے ہیں جس عورت نے بیٹی، جس کی سب سے پہلے بیٹی ہوئی ہے وہ عورت بھی اس کا ایک مقام ہے، وہ بھی یعنی ایک افضل فضیلت ہے، تو یہ کہ اللہ تعالیٰ نے اس کو جو کمزور ہے، اس کو جو یعنی کچھ نہیں سمجھی جاتی، اس کی اتنی اہمیت اللہ تعالیٰ نے یعنی کی کہ اس کا ذکر پہلے فرمایا اور لڑکے کا ذکر بعد میں اللہ تعالیٰ نے فرمایا، تو یہاں پہ ہم اسی چیز کو دیکھتے ہیں پھر یہاں پہ کہ بیٹی کی پیدائش ہونا، اس کے اوپر بھی کوئی کسی کو افسردگی کی ضرورت نہیں ہے، جو ان کی اس چیز تھی کہ ان کے چہرے سیاہ ہو جاتے تھے اور غم سے بھرے ہوتے تھے، اس کی بھی مذمت آ گئی ہے، اس کو بھی برا سمجھا گیا کیونکہ وہ ہے خوشخبری اور اس کو وہ اپنے لیے کیا سمجھ رہے ہیں، بری خبر، جیسے کہ کوئی مر گیا ہو اس کی خبر ہوتی ہے، اس کو اس طرح سے سمجھ رہے ہیں، تو یہ ایک جاہلانہ عادت تھی کافروں کی، اس کو ہمارے ہاں تو کم از کم، کیونکہ ہم ہندوؤں کے ساتھ رہتے رہے تو ہمارے ہاں بھی وہی چیزیں اپنائی جانے لگیں، اور اس کو اپنے لیے ہم نے بھی سمجھ لیا کہ بیٹی تو ایک بوجھ ہے، اور کچھ لوگوں نے اب ان کو کچھ اور نہیں ملتا جب ان کو کہا جاتا ہے کہ نہیں ایسے نہیں آپ نے کرنا، تو کہتے ہیں نہیں نہیں اصل میں ہم بیٹیوں سے نہیں، ہم تو بیٹیوں کے نصیب سے ڈرتے ہیں، تو بیٹیوں کے نصیب سے ڈرتے ہیں، بیٹوں کے نصیب سے نہیں ڈرتے، آپ کو کیا پتا کہ بیٹا کیا کل کو ستائے، کیا کرے، क्या उसके नसीब निकले, किस तरह से माँ बाप उसकी वजह से तकलीफ उठाएं, क्या उससे नहीं डरते? लेकिन बेटियों के नसीब से खास तौर पर डरते हैं। अब वो उन्होंने, अब उसको उन्होंने किस तरह ट्विस्ट दे दिया, नहीं इस वजह से। हालांकि असल बात वही है कि वो जो हमारी पीछे की एक साइकी चली आ रही है कि बेटी तो बस क्या है, ये हमारे क्या काम आने वाली है, इसने कल को अगले घर चले जाना है, हमने इसका क्या करना है। इमाम अहमद जो थे उनके बेटे साले बयान फरमाते हैं कि जब उनके यहाँ बेटी की विलादत होती तो फरमाते थे अंबिया बेटियों के बाप थे, यानी अंबिया के बेटियां हुई थी शोएब अलैहिस्सलाम के, देखे वो बेटियां थी जो वो एक मूसा अलैहिस्सलाम से जिसकी शादी हुई थी, लूत अलैहिस्सलाम की बेटियां थी, तो वो बेटियों के बाप होते थे, हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम की बेटियां थी। आप सल्लल्लाहु अलैहि वसल्लम अपनी बेटियों से कितनी मोहब्बत करते थे, इससे अंदाजा कीजिए कि हज़रत फातिमा रज़ी अल्लाह ताला अन्हा जब आती थी तशरीफ लाती थी तो नबी सल्लल्लाहु अलैहि वसल्लम खड़े होकर उनका इस्तकबाल फरमाते थे, और जब वो आती थी तो उनको बोसा दिया करते थे, उनका हाथ पकड़ लेते थे और ला के मजलिस में बिठाते थे। कितने शफीक वाले थे आप सल्लल्लाहु अलैहि वसल्लम। जब कहीं सफर में जाने लगते थे तो लास्ट में अपनी बेटी को मिलके जाते थे, जब वापस आते थे सबसे पहले अपनी बेटी के घर जाते थे, अपनी बीवियों के घर जाने से भी पहले अपनी बेटियों की जो जिंदगी थी उनके मामलात में दिलचस्पी लेते थे, खुसूसी तवज्जो रखते थे। ऐसे नहीं कि मैं तो इतना बिजी हूं मुझे क्या पता तुम्हारे घर में क्या हो रहा है। बेटियों की जब वफात हुई थी तो इस कदर शिद्दत गम की वजह से आंसू बहते रहे थे, लेकिन जुबान से सबर के खिलाफ कोई एक लफ्ज भी नहीं निकला था। उनकी तजहीज़ो तकफीन तदफीन सब आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाई थी। अपनी बेटियों के बच्चों को कितनी अहमियत देते थे, अपने नवासों से कितनी मोहब्बत करते, ये आप सबको पता है। कैसे कंधों पे उठा लेते थे, कैसे उनको लेकर चलते थे, कैसे कभी नमाज वो पढ़ रहे थे तो तब अपनी नवासी को कंधे पे उठाया हुआ था आप सल्लल्लाहु अलैहि वसल्लम ने, तब लोगों को नमाज पढ़ाई। अब बेटी की भी बेटी वो तो और भी ज्यादा नहीं भाती, मेहमानों के सामने भी नवासों को बोसा देते थे, नवासों को गिरते हुए देख लिया था तो खुतबा छोड़ के आप सल्लल्लाहु अलैहि वसल्लम आगे बढ़े और जाके उनको उठाया, और अपने नवासों को अपने यानी अपनी फैमिली करार दिया, उनके लिए दुआएं करते थे। आज कहते हैं कि नवासे तो हमारे नहीं हैं, पोते हमारे हैं, नवासे हमारी थोड़ी औलाद हैं, उनसे थोड़ी हमारी नस्ल चलनी, वो तो उन लोगों दूसरों के हैं। लेकिन आपने उनको अपनी फैमिली कहा, उनको अपना अहल फरमाया, नवासों को हंसाते थे खिलाते थे, मतलब नवासों के लिए जो आप देखे उनके लाड हैं वो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाए। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने पुश्त पे सवारी भी कराई अपने नवासों को, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो ना अपनी बेटियों को हकीर समझा, ना अपनी बेटियों के औलादों को गैर समझा। हाँ हमारे तो हाँ बेटी की औलाद को कभी भी कोई नहीं समझता कि ये भी मेरी फैमिली है, ये नहीं समझा जाता। तो इसी तरह इमाम इब्ने कय्यम लिखते हैं कि आदमी के लिए जायज नहीं है कि बेटे की मुबारकबाद दे और बेटी की मुबारकबाद ना दे पैदाइश पे, यानी या तो दोनों पे मुबारकबाद है या दोनों पे ना दे, इसलिए कि फिर ये जाहिलियत का तरीका हो जाता है कि अगर सिर्फ बेटे के ऊपर तो मुबारकबाद है और बेटियों के ऊपर नहीं है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बेटियों को नापसंद ना करो, और बल्कि ये फरमाया कि जिस शख्स की तीन बेटियां हों और वो उन पर सब्र करें, इन्हें अपनी इस्तेदात के मुताबिक खिलाए पिलाए और पहनाए, तो वो इसके लिए जहन्नुम की आग के दरमियान आड़ बन जाएगी, पर्दा बन जाएगी, हायल हो जाएगी। तो इससे जो इंसान समझता हो ना दीन को, उसके लिए तो बेटियां चलती फिरती आग से आड़ हैं। वो तो कितना उनको उनके लिए अल्लाह का एहसान मंद होगा कि अल्लाह तूने मुझे आग से बचाने के लिए इंतजाम कर दिया। और जो इसको नहीं समझता होगा, जो इन बातों में यकीन नहीं करता या उसको इन बातों की परवाह नहीं, बस वो दुनिया ही देखता, اس کے لیے بیٹی ظاہرہ بوجھ ہی ہوگی. مجھے بتائیں کون ایسا بندہ ہوگا جس کو یہ پتا چل جائے کہ یہ مجھے جہنم سے بچانے کے لیے آڑ ہیں. اگر میں ان کو اچھی طرح ان کی تربیت کروں, ان کو کھلاؤں پلاؤں پہناؤں, تو کون ہے جو اس ان بیٹیوں کو ناپسند کر سکتا ہے؟ اور یہ بھی ایک حدیث میں ہے کہ ایک بیٹی کے ساتھ احسان کرنے سے بھی جہنم کی آگ سے بچاؤ حاصل ہوتا ہے, لیکن زیادہ بیٹیوں کی کفالت کی تو پھر جہنم کی آگ سے بھی بچاؤ ہے اور جنت میں بھی اس کے لیے مقام ہے. اور حتیٰ کہ نبی صلی اللہ علیہ وسلم نے ایسے انسان کو جو بیٹیوں کے ساتھ اچھا کرتا ہے, تین بیٹیاں یا اگر دو بیٹیاں اور اس کے ساتھ احسان کرتا ہے, تو وہ دو بیٹیاں اس کو جنت میں داخل کروا دیں گی, یہ بھی فرمایا. اور پھر ایک اور حدیث میں آتا ہے جو صحیح مسلم کی ہے, جس شخص نے دو بیٹیوں کی کفالت کی, دو سے زیادہ ہوں تو اور بھی زیادہ ہے, لیکن ایٹ لیسٹ دو کی کفالت کی اور بالغ ہونے تک ان کی پرورش کی, ان کی تربیت کی, وہ قیامت کے دن اس طرح آئے گا کہ میں اور وہ ایسے ہوں گے, اور آپ صلی اللہ علیہ وسلم نے اپنی انگلیوں کو ایک سے دوسری کو ساتھ ملا کے دکھایا. اس کے بعد کوئی ہو سکتا ہے کہ جو پھر بیٹیوں کے پیدائش کے پر رونے دھونے ڈال دے اور کہے کہ ایک کے بعد دوسری پھر پیدا ہو گئی, ہائے دوسری کے بعد تیسری پیدا ہو گئی, تو ان کے گھر میں ایسا لگتا ہے جیسے ماتم ہو رہا ہے, کوئی مر گیا, اتنے وہ دکھی ہوتے ہیں. اور وہ جو عورت ہوتی ہے اس کا تو رو رو کے برا حال ہو جاتا ہے. یعنی اپنے سامنے دیکھنے کی باتیں ہیں بتا رہے ہیں کہ عورت کا ایسا رو رو کے برا حال ہو جاتا ہے کہ جیسے پتہ نہیں کیا کون سی بڑا آسمان ٹوٹ پڑا ہے. استغفر اللہ, جب ہم دین سے بالکل نہ آشنا ہوتے ہیں, پتہ ہی نہیں ہوتا نا, تو پھر یہ حال ہوتا ہے. یا ہو سکتا ہے پتہ بھی ہو لیکن ان باتوں سے کوئی فرق نہیں پڑتا, کیونکہ آخرت میں تو جو بھی ہوگا وہ تو بعد کی باتیں, یہاں پہ تو ہمیں بیٹے ہونے چاہیے. یہاں تک آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اپنی زندگی میں جو بیٹے کو دینا برابر بیٹی کو دینا, یہ نہیں کہ بیٹے کو زیادہ اور بیٹی کو کم. ہاں وراثت کے اندر, وراثت میں اللہ نے دو بیٹوں کا حصہ اور ایک بیٹی کا حصہ اس طرح سے رکھا ہے, اس کی بھی وجوہات ہیں. اور اس کی وجہ یہ ہے کہ بیٹے کے اوپر ذمہ داریاں بہت ہیں. بیٹے کے اوپر کوئی, عورت کے اوپر کوئی بھی ذمہ داری نہیں ہے, اپنے نہ خاندان کی کفالت کی, نہ اس کے کچھ دینے کی, نہ کچھ, کوئی ذمہ داری نہیں ہے. لڑکوں کے اوپر ذمہ داری ہے, انہوں نے پورے گھر کو سنبھالنا ہے, اس لیے ان کو زیادہ دینے کا کہا گیا ہے. لیکن زندگی میں اگر ماں باپ دیتے ہیں تو دونوں کو برابر دیں گے. اور ایسی چیزیں نہ وراثت میں پوری کی جاتی ہیں اور نہ ہی جب ماں باپ زندہ ہوتے ہیں تو تب اس طرح کی چیز کو سوچا جاتا ہے کہ ہم ہدیہ دیں, کوئی گفٹ دیں, تو بیٹے بیٹی کو برابر دیں. اور اس کے اندر بھی یہ سوچا جاتا ہے نہیں بیٹے کا حق زیادہ ہے, بیٹی کو ہم بس جہیز دے دیں کافی ہو گیا, اب ہماری طرف سے فارغ ہے. اسی طرح جب کسی خاندان میں کوئی لڑکی آئے تو یہ بات یاد رکھنی چاہیے کہ کسی نے اپنی بہت قیمتی چیز آپ کے سپرد کی ہے, تو ان کے ساتھ اچھا طرز عمل کریں. آپ اس کے ساتھ اچھا کریں گے تو وہی معاملہ جب آپ کی بیٹی کسی کے گھر میں جائے گی تو وہ اس کے ساتھ کریں گے. تو جب دوسروں کی بیٹیوں کے ساتھ آپ برا سلوک کریں گے تو اپنی بیٹیوں کے لیے کانٹے بوئیں گے, یہ یاد رکھیں. اللہ تعالیٰ اس نعمت کی قدر کرنے کی ہمیں توفیق دے کہ یہ تو ایک نعمت ہے. پھر بیٹوں پہ نہیں ہے کہا گیا ان کی پرورش کرنے پہ تمہیں اس طرح سے جہنم سے وہ آڑ بن جائیں گے جنت میں, کیونکہ اللہ کو پتا ہے کہ یہ تو ان کی خواہش ہے, یہ اس کی ہرس رکھتے ہیں اور یہ ان سے بڑی امیدیں رکھتے ہیں. اب امئی یونش فی الحلیتی, کیا بھلا وہ جس کو پالا جاتا ہے زیورات میں. یہ اب لڑکیوں کی بات کی جا رہی ہے, ان کو تو پالا جاتا ہے زیورات میں, وہ فی الخصام غیر مبین, اور یہ وہ ہوتی ہیں جو جھگڑے میں غیر واضح ہوتی ہیں. دو کوالٹیز بتائی گئیں عورت کی یا لڑکی کی, کہ ان کی جو یہ ہوش سنبھالتے ہی لڑکی توجہ کس طرف ہوتی ہے, زیوروں کی طرف, بننے سنورنے کی طرف, حسن و جمال کی طرف. طبیعت میں ہی اس کی یہ ہے, وہ بیوٹی کو پسند کرتی ہے, خوبصورت لگنا چاہتی ہے, اس کے لیے وہ زیورات کا استعمال کرتی ہے. اس سے یہاں پتہ چلا کہ عورتوں کا زیور پہننا بھی کوئی منع نہیں ہے, یہ کوئی حرام نہیں ہو گیا, یہ کوئی ایسی چیز نہیں ہو گئی کہ اب زیور پہن لیا تو. لوگ اکثر سوچتے ہیں کہ جو خاص طور پہ جو دین کی طرف آ جائیں, مثلا کوئی دین پڑھا رہا ہے یا کوئی زیادہ دین کی طرف ہے، کوئی بہت بڑی کوئی عورت مطلب دائی دین ہے یا کچھ ہے، اب اس کو تو بس سفید کپڑے پہن کے بیچاری ایسے سے سادہ سی رہی، اس نے کیا کرنا ہے زیور پہن کے؟ اس نے زیور پہنے میں، اس نے زیور پہن لیا تو یہ تو بڑی دنیاوی عورت ہے. قرآن کہتا ہے وہ تو پالی زیوروں میں جاتی ہیں، یہ نیچر ہے ان کی، اس میں کوئی برائی کی بات نہیں ہے کہ عورت زیور پہننا اس کا کوئی برا نہیں ہے. پھر اگین میں وہی بات کہوں گی کہ ہاں زیوروں میں ہی ہر وقت لگے رہنا، آل دا ٹائم بس زیوروں کے خیالات، اب اس کا سیٹ یہ بنا لوں، اب اس کا یہ کر لوں، اب نکال نکال کے ان کو ہی دیکھتے رہنا، اب اس کو رکھ دوں، پھر اس کو چڑھا لوں، پھر اس کو ایسے بنوا لوں، پھر یہ کون سا ڈیزائن نیا آیا، بس زیوروں کی دوڑ لگی رہنا، تم نے کتنا بنا لیا، تمہیں کیا ملا تھا تحفے میں، تمہیں اینیورسری پہ کون سا سیٹ ملا، اچھا مجھے تو یہ ملا، یہ نہیں پھر ہونا چاہیے. مگر یہ پالی جاتی ہیں زیورات میں، یعنی زیوروں کے اندر رہتی ہیں، ان کی نیچر ہے، ان کی نیچرل ہے یہ دلچسپی زیور کے اندر، کہ زیور پہننا برا نہیں ہے عورت کا. ہاں مرد کے لیے سونا حرام ہے، سلک حرام ہے، عورت کے لیے سونا حرام نہیں ہے. اور نمبر ٹو اس کی کیا بات ہے، خسام میں یعنی جب جھگڑا ہوتا ہے تو غیر واضح ہوتی ہیں، یعنی اپنی بات اس طرح سے بیان نہیں کر سکتی کہ یعنی لاجک اپنی پیش کر سکے اس طرح. یہ اکثریت عورتوں کی بات ہو رہی ہے، لیکن ایکسیپشنل کیسز بھی ہو سکتے ہیں جو کہ نہیں اس طرح سے ہوتی. تو ان کے لیے یعنی بات کو کا جواب دینا، ٹو دا پوائنٹ بات کرنا، پور زور انداز سے دلائل کے ساتھ بات کرنا، یہ عورت کے لیے مشکل ہوتا ہے. اکثر دیکھا گیا ہوگا کہ جب عورت کے ساتھ کوئی بات کی جاتی ہے، کسی بات پہ کسی کی بحث ہو گئی، تو اس کے بعد ہوگا کیا، اونچی اونچی بولنا شروع کر دیں گی، یا رونا شروع کر دیں گی، یا غصے میں پیر پٹک کے دروازے مار دیں گی. لیکن ان کو یہ نہیں آتی کہ ہم ایک طرح سے بیٹھ کے صحیح طریقے سے دلیل کے ساتھ ایک طرح بات کر سکے، وہ والی نہیں آتی، سالڈ ایک بات کر سکے وہ نہیں کر پاتی، جذباتی ہو جاتی ہیں. تو یہ عورتوں کا ایک عمومی ایک ان کی ایک نیچر ہے، لیکن یہ ان کے لیے ضروری بھی ہے، وہ اسی طرح اللہ نے بنائی ہے. کیونکہ یہ کیوں ضروری ہے؟ کیونکہ انہوں نے بچوں کو پالنا ہے، انہوں نے گھر دیکھنا ہے، اس کے اندر جذباتی ہونے کی ضرورت ہے. اگر جذبات نہیں ہوں گے تو بچے کو پرورش کیسے کرے گی؟ تو اللہ نے اس کے رول کے لیے اس کو ویسا ہی بنایا، خوبصورت لگنا اس کے شوق اس لیے کہ وہ اس کو ایسا ہی ہونا چاہیے تاکہ مرد اس کی طرف اٹریکٹ ہو، اس کا شوہر اس کی طرف دیکھے، اپنے شوہر کے لیے بنے سمرے. تو اس سے ایک حدیث بھی بہت پیاری حدیث ہے کہ ایک دفعہ نا حضرت اسامہ بن زید جو تھے، حضرت زید کے بیٹے، آپ صلی اللہ علیہ وسلم کے بولے بیٹے تھے نا حضرت زید، ان کے بیٹے اسامہ جو تھے، چھوٹے سے بچے تھے، ان کو چوٹ لگ گئی، تو آپ صلی اللہ علیہ وسلم کو ان سے بڑی ہی محبت تھی. تو نبی صلی اللہ علیہ وسلم نے جب دیکھا ان کو چوٹ لگی، تو آپ صلی اللہ علیہ وسلم جو خون ان کا نکلتا، خون چوس چوس کے پھینک رہے تھے، تھوکتے جاتے تھے اور کہتے جاتے تھے، ان کو چپ کرا رہے ہیں، کہتے جا رہے ہیں، اسامہ اگر بیٹی ہوتا ہم اس کو زیور پہناتے، اگر وہ بیٹی ہوتا ہم اس کو اچھے اچھے کپڑے پہناتے. اسے کیا پتا چلتا ہے کہ لڑکیوں کو اس طرح کی چیزیں کرنا، آپ دیکھیں چھوٹی چھوٹی بچیاں، ان کے کان چھدے ہوتے ہیں، وہ پہنائے ہوتے ہیں ان کو چھوٹے ایئر رنگس، تو اس میں کوئی حرج نہیں ہے. عورت کا لڑکی کا زیور پہننا کچھ اس میں مذائقہ نہیں ہے، یہ ہے ہی زیور لڑکیوں کے لیے، عورتوں کے لیے. وجعل الملائکۃ الذین هم عباد الرحمن اناثا، اور انہوں نے بنا لیے فرشتوں کو، ان کو جو عباد الرحمن ہیں، رحمان کے بندے. آپ کو یاد ہے ہم نے کچھ انسانوں کے بارے میں بھی پڑھا کہ وہ بھی عباد الرحمن ہوتے ہیں سورہ فرقان کے آخر میں، اسی طرح فرشتے بھی عباد الرحمن ہیں، وہ بھی رحمان کے بندے ہیں، اس کے شریک نہیں ہیں، اور وہ بندے بن کے رہتے ہیں، انسانوں نے ان کو شریک بنا دیا. تو انہوں نے عباد الرحمن کو، عباد الرحمن سے یہاں پہ کون مراد ہے؟ فرشتے، پہلے آ گیا نا فرشتے. اللہ دینا ہوں میں عباد الرحمن، جو ہیں عباد الرحمن، ایناسا عورتیں بنا دیا ان کو، کہ یہ مونس ہے، یہ میل نہیں ہے، یہ فیمیلز ہیں. اللہ تعالیٰ نے فرمایا اشاہد خلقہ ہوں، کیا وہ گواہ تھے جب تخلیق ہوئی تھی ان ملائکہ کی؟ انہوں نے دیکھا تھا جب اللہ ان کو پیدا کر رہا تھا کہ اللہ نے بیٹی پیدا، سوری استغفر اللہ، اللہ نے عورتیں بنایا ان کو یا مرد بنایا ان کو؟ کیونکہ انہوں نے بیٹیاں قرار دیا تھا نا اللہ کی، تو اناس وہ سمجھتے تھے ان کو، لڑکیاں سمجھتے تھے، مونس سمجھتے تھے. تو اللہ تعالیٰ نے پوچھا ہے ان سے کہ تمہیں کیا پتا کہ وہ کیا ہیں؟ آپ کو پتا ہے کہ فرشتوں کی کوئی جینڈر نہیں ہے، اس لیے کہ ان کا آگے کوئی سلسلہ اس طرح سے نسل کا تھوڑی چلنا ہے کہ کوئی مذکر مونس ہو. हाँ, जब आप सल्लल्लाहु अलैहि वसल्लम के पास जिब्राइल अलैहि सलाम आते थे तो हमेशा आदमी की शक्ल में आते थे और हसीन आदमी की शक्ल में आते थे। तो लेकिन अदरवाइज उनकी कोई जेंडर नहीं है, उनको मेल या फीमेल नहीं करार दिया जा सकता। तुम उनको फीमेल कह रहे हो, किस तरह कह रहे हो? क्या तुमने देखा था जब वो पैदा हुए थे? सतुक्तबु शहादतुहुम, जरूर लिख ली जाएगी उनकी गवाही। और ये भी कि जरूर लिख ली गई उनकी गवाही, यानी फरिश्तों ने नोट कर ली है उनकी ये बातें, उनकी ये जो वो गवाहियां दे रहे हैं कि ये तो फीमेल्स हैं। वह युस अलून, और वो पूछे जाएंगे इस बारे में, उनसे इस बारे में कयामत के दिन सवाल किया जाएगा कि तुमने कैसे कह दिया कि ये औरतें हैं। अब भी आप देखें जब ये एंजल्स की तस्वीरें बनाते हैं तो उनको औरत की शक्ल में बनाते हैं, विंग्स वगैरह लगा देते हैं और फिर एक औरत की शक्ल देते हैं उसको, या एक बच्चे की दे देते हैं। तो तुम्हें क्या पता है, खुद ही अपनी तरफ से ये मुशरिकी ने मक्का से सवाल किया जा रहा है, जिनका भी अकीदा है कि मलाइका इनासा है। अच्छा, यहाँ पे सवाल पूछने से पता चलता है कि अकीदे का मामला ऐसा नहीं है कि ये बस दुनिया में ही रह जाए, ये वहां तक जाएगा, कयामत के दिन सवाल किया जाएगा इसके बारे में कि इसको क्या समझते थे, किसके बारे में क्या कहते थे, और ये बातें लिख ली जाती हैं। अब वहां पे कयामत के दिन कहा जाएगा, अच्छा ठीक है, अब तुम बताओ इस बारे में, गवाही दो कि वाकई ये हैं मुअन्नस। वकालु लौ शाअ अर्रहमानु मा अबदनाहुम, और वो क्या कहते हैं? अच्छा, अब इनसे पूछे ना अगर कि तुम क्यों इनकी इबादत करते हो, तुम क्यों इनको अल्लाह की बेटियां करार देते हो, क्यों तुम ऐसे कर रहे हो? तो कहते हैं अगर अल्लाह चाहता, अगर रहमान चाहता तो ना करते हम इनकी इबादत। यानी टिपिकल एक आंसर उन सब लोगों का जो गलत कारियां करते हैं। जब किसी से पूछे ना आप क्यों नहीं आते दीन की तरफ, हम बस अल्लाह ने ही नहीं चाह, अगर अल्लाह चाहता तो हम भी कुरान सीख लेते, अगर अल्लाह चाहता तो हम भी नमाजी हो जाते, अगर अल्लाह चाहता तो मैं भी नेक हो जाती। यानी सारा कसूर तो अल्लाह का है, मैं तो बरी जिम्मा हूं। यही काम एग्जैक्टली शैतान ने किया था। उनसे कहा अल्लाह अगर तू मुझे सजदा करने का ना कहता तो मैं ना नाफरमानी करता, तूने मुझे कहा सजदा करने का तभी मैंने नाफरमानी की है ना, यानी अल्लाह तेरा कसूर है मेरा नहीं है। वो कहते हैं अगर अल्लाह ना चाहता, देखे ना आप कहते हैं कि हर चीज अल्लाह के इज़्ज़त से होती है, तो फिर अल्लाह का इज़्ज़त है ही, तो फिर हम ये शिर्क कर रहे हैं ना। अरे अल्लाह का इज़्ज़त ना होता तो ना करते हम शिर्क, रोक लेता अल्लाह हमें, हमारे तो आबाओ अजदाद से ये सब इबादत कर रहे हैं, वो उसको शिर्क तो नहीं कहते थे, हमारे आबाओ अजदाद से ये इबादत कर रहे हैं तो ना अल्लाह करने देता। आप मुझे बताएं अगर आपको कोई ऐसा कहे तो आप क्या क्या जवाब देंगे? बहुत सारे लोग ऐसा आज भी करते हैं, क्या जवाब होगा आपके पास? वो कहते हैं अल्लाह के इज़्ज़त से सब कुछ होता है ना, मानते हैं ना आप ये बात? हाँ हाँ मानते हैं। फिर बताएं फिर अल्लाह हमें क्यों नहीं रोक लेता जब हम ये शिर्क कर रहे होते हैं? इसका मतलब इससे क्या वो इन्फर करते हैं कि इसका मतलब अल्लाह राजी है ना इस बात से, तभी तो हम कर रहे हैं इबादत इन 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 फरिश्तों की। अल्लाह ताला को ये मंजूर है, कबूल है, तो करने दे रहा है ना हमें, और ना कबूल होता ना करने देता, रोक लेता हमें। तो अब इसका जवाब क्या होगा? इसका जवाब यह है कि यह दुनिया दारुल इम्तिहान है। जब इम्तिहान लिया जाता है किसी से तो मुमतहिन जो होता है, जो जो इम्तिहान लेने वाला होता है, वो कभी भी जबरदस्ती किसी को किसी किसी चीज को लिखने से नहीं रोकता। आपने देखा, आपने इम्तिहान दिया आज तक, आपके जो इन्विजिलेटर वहां पे होते हैं उनको आंसर आते हैं, लेकिन वो कभी आपको नहीं कहते कि ये तुम गलत लिख रही हो। आप कहते हैं मैं सही लिख रही होती होंगी, वरना ये मुझे कह ना देता कि मैं गलत लिख रही हूँ। नहीं, उसने तो आपको इस वक्त टाइम दिया हुआ कि आप जो मर्जी लिखें, स्याह लिखें, सफेद लिखें, गलत लिखें, सही लिखें, अपने पेपर पे कुछ भी करें, वो इस वक्त थोड़ी आपको आपको डिसीजन दे रहा है कि आप पास हैं, फेल हैं, आपका गलत है, सही है, वो तो बाद में चेक करके आपको देगा। ये टाइम आपको सिर्फ उसने इम्तिहान के लिए दिया, ये टाइम लिखने के लिए दिया। यही तरह हमारा ये दुनिया में जो वक्त है, ये हमें अल्लाह ने हमारी बुक लिखने के लिए दी हुई है। हम इसमें कुछ भी लिखे, कुछ भी लिख रहे हैं, नाफरमानियां लिख रहे हैं, गुनाह लिख रहे हैं अपने लिए नेकियां लिख रहे हैं, कुछ भी लिखे, अल्लाह ने इस वक्त नहीं रोकना। वो तो वो फैसले का दिन है, अल्लाह ने उस दिन जवाब देना है क्या सही था क्या गलत था। अगर वो जबरदस्ती सारों को रोकने लगता, लव शार रहमान मा बदना हम, अगर चाह रहमान चाहता हम ना इबादत करते, अगर वो तो नहीं चाहता कि तुम इबादत करो इनकी, अगर वो चाहता होता तो वो ये सब ना क्यों उतारता, ये सब मुमानियत शिरकी क्यों उतारता, क्यों रसूल भेजता? वो तो चाहता है कि तुम ना करो, لیکن وہ اس وقت تمہیں زبردستی نہیں روکے گا، وہ چاہتا ہے تم گناہوں سے بچ جاؤ، تبھی تو اس نے قرآن نازل کیا. جو لوگ کہتے ہیں نا اگر ہم یہ اللہ نہ چاہتا، اللہ چاہتا تھا تو ہم نہ کرتے یہ گناہ، وہ تو یعنی بس اللہ ہی چاہتا ہے، تو ان کو یہ جواب دیا کریں کہ اگر اللہ چاہتا ہوتا کہ تم گناہ کرو اور تم نیکی کی طرف نہ آؤ تو پھر اس کی ضرورت نہیں تھی یہ قرآن نازل کرنے کی. وہ کتنی دفعہ تمہیں قرآن میں گناہوں سے باز رکھتا ہے، کتنی دفعہ تمہیں نیکی کی طرف بلاتا ہے، اپنی طرف بلاتا ہے، تو وہ چاہتا ہی ہے تو اپنی طرف بلاتا ہے نا. ما لہم بذالک من علم، اللہ تعالیٰ نے فرمایا ان کے پاس کوئی علم نہیں ہے، کوئی یہ ایسی بات نہیں کہ کوئی ان کوئی علم ان کو کہیں سے ملا تھا تو اس سے اس وجہ سے یہ فرشتوں کو مونس کہہ رہے ہیں اور ان کی عبادت کرتے. انہم اللہ یخرسون، میں وہ اندازے لگا رہے ہیں بس، ادھر کی باتیں ادھر اندازے لگا کے بات کرنا، کچھ بھی اوتھینٹک ان کے پاس نہیں ہے. ہم آتیناہم کتابم من قبل، کیا یا ہم نے ان کو دی ہے ایک کتاب اس سے پہلے، فہم بھی مستمسکون، کہ وہ اس کو پکڑ رہے ہیں، یعنی کسی کتاب میں انہوں نے پہلی کوئی کتابوں میں کسی نبی پہ کوئی کتاب آئی ہو اس میں لکھا ہو، فرشتے عورتیں ہیں اور اللہ کی نعوذ باللہ کو بیٹیاں ہیں، کیا انہوں نے یہ وہاں سے کہیں پڑھا ہے؟ یعنی کیا پروف ہے، دلیل تو لے کر آؤ، ہر چیز کی عقیدے کی دلیل ہونی چاہیے نا. ہم مثلاً کو کہتے ہیں کہ بھائی وہ نبی صلی اللہ علیہ وسلم زندہ ہیں قبر کے اندر، بھائی کیا وہ بتا کے گئے؟ وہ ہماری باتیں بھی سنتے ہیں وہاں پہ، ہماری دعائیں بھی سن رہے ہیں، وہ ہماری وہاں پہ دعائیں ہماری قبول بھی کر رہے ہیں، وہ اللہ سے کہہ بھی رہے ہیں ان کی دعائیں سن کے اور یہ ان کے کام کر دے، تو ہماری ان کے آگے، ان کی اللہ کے آگے، تو یہ وہ کون کہہ کے گیا یہ، کس کتاب میں لکھا ہوا ہے؟ یا ہمارے بھی کیا اندازے ہی ہیں؟ اس کے خواب میں آ گیا، اس کے نے یہ کہہ دیا، اس نے یہ سوچ لیا، کدھر یعنی کوئی ٹھوس ثبوت ہے ہی نہیں، کوئی سند نہیں ہے، اور ہوا میں باتیں ہیں. ہم قبروں پہ جاتے ہیں، وہ ہماری سنتے بھی ہیں اور پھر وہ ہماری آگے پوری بھی کرتے ہیں، یہ کون کہہ کے گیا؟ اگر بالفرض، اول تو قبر والوں نے بھی نہیں کہا، اگر بالفرض انہوں نے کہا بھی ہوتا، کیا یہ دین تھا؟ کیا یہ اوتھینٹک بات تھی؟ میں نے آپ کو کیا بتایا دین کیا ہے؟ ما انزل اللہ، صرف آپ یہ تین لفظ اگر یاد رکھیں گے نا، آپ کو زندگی میں کوئی مشکل ہوگی ہی نہیں. جو اللہ نے نازل کیا، جس میں وحی جلی بھی ہے اور وحی خفی بھی ہے، قرآن بھی ہے، حدیث بھی ہے. قرآن اور حدیث سے کوئی لے کر آؤ پروف، تب پھر مانے اس بات کا کہ وہ سنتے بھی ہیں، وہ ہماری مرادیں بھی پوری کرتے ہیں، اور وہ انہوں نے یہ کہا بھی ہے کہ ہمارے پاس آ کے یہاں پہ مانگ لیا کرنا، یا نبی صلی اللہ علیہ وسلم کہہ کے بھی گئے ہیں کہ آ کے میرے سے مانگ لیا کرنا. تو جب کوئی پروف ہی نہیں ہے تو پھر سنی سنائی باتوں پہ، اس نے کہا یہ کون سی لاجک ہوتی ہے؟ دین میں یہ لاجک نہیں چلتی، دنیا کے معاملوں میں چل سکتی ہے، اس نے تجارت میں یہ کہہ دیا، اس نے یہ مشورہ دے دیا، چلو تم دنیا میں چلا، دین میں نہیں یہ چل سکتی. بل قالوا انا وجدنا ابانا على امت، وہ کہتے ہیں ہم نے تو پایا اپنے آبا اجداد کو ایک طریقے پر. اب یہ بات آ گئی آبا اجداد کی تقلید کی، کہ وہ کہتے ہیں ان سے پوچھو کوئی کتاب ہے تمہارے پاس، کوئی نالج ہے تمہارے پاس، ایسا کہیں سے تمہیں پتا چلا ہے بھائی، تمہیں کہیں سے پروف ملا ہے؟ اب جواب کیا ان کا کہ ہم کیوں کرتے ہیں؟ ہم نے اسی کے اوپر اپنے باپ دادا کو پایا. اللہ امت، ان امت کا معنی یہاں پہ طریقہ، ویسے امت کے بہت سارے معنی ہیں لیکن یہاں پہ معنی ہے طریقہ، وے، یعنی جو ان کی ٹریڈیشن تھی، ان کی تو ہماری تو ٹریڈیشن یہی ہے، ہم نے تو اسی طرح بھائی دیکھا، ہمارے گھروں میں تو ایسا ہی ہوتا ہے، ہم نے، اور آپ یہ جو بات بتا رہی ہیں یہ تو ہم نے آج تک سنی ہی نہیں، کبھی نہیں ہم نے سنی، ایسا کیسا ہو سکتا ہے ہم نے کبھی سنی؟ او بھائی اگر قرآن اور حدیث سے کوئی آپ کو بتا رہا ہے، اب نہیں سنی آپ نے تو آپ کا قصور ہے نا، اب یہ بھی اس کا قصور ہو جاتا ہے کہ ہم نے کیوں نہیں کبھی سنی. لیکن ہمارے گھروں میں تو کبھی ایسا نہیں ہوتا تھا، ہم تو اسے یوز ٹو ہی نہیں ہے، ہم نے اس کی بات کبھی نہیں، وہ ہم تو اسی سے یوز ٹو ہیں، ہم تو یہی کریں گے. وَإِنَّ عَلَىٰ آثَارِهِمْ مُهْتَدُونَ، اور بے شک ہم ان کے آثار پر ہدایت یافتہ ہیں، راہ پانے والے ہیں. بس تو ہمارے بڑوں کا یہی طریقہ ہے، تو ہم بس اسی کے اوپر چلیں گے، ان کے آثار پہ، ان کے نقش قدم پہ، یعنی ان کے لیے انہی کا طریقہ ہے جس کے اوپر انہوں نے چلتے رہنا، چاہے آبا و اجداد کا طریقہ کچھ بھی ہو، ان کو اس سے کچھ نہیں ہے. جیسے سورہ بقرہ میں اللہ تعالیٰ نے فرمایا نا، وَإِذَا قِيلَ لَهُمُ اتَّبِعُوا مَا أَنزَلَ اللَّهُ، جب ان سے کہا جاتا ہے کہ اتباع کرو جو اللہ نے نازل کیا اس کو فالو کرو، قالوا بل نتبعوا ما وجدنا علیہ آباءنا، تو وہ کہتے ہیں ہم تو نہیں اس کے اوپر چلیں گے، ہم تو اس پہ چلیں گے جس میں ہم نے اپنے باپ دادا کو پایا. नहीं आज से नहीं हो रही है, नई बातें नहीं है, ये वही पुरानी बातें हैं। अल्लाह ताला ने फरमाया वह कदाली का माँ अरसलना मैंने कबली का मिन करियत मिन नजीरिन, इसी तरह हमने किसी बस्ती में कोई डराने वाला नहीं भेजा मगर इल्ला मगर काला मुतरफ हुआ, उसके खुशहाल लोगों ने क्या कहा आगे से उनको उन रसूलों को, इन्ना वजदना आबाना आला उम्मत इन्ना आला आसारी मुकदम। उन्होंने भी एग्जैक्टली सेम बातें कही जो ये मुशरिकी ने मक्का कह रहे हैं, और आज भी यानी 1400 साल पहले भी वही बातें कही जा रही थी, 5000 साल पहले भी वही बातें कही जा रही थी, और आज भी वही बातें कही जा रही। जितने रसूल आए अल्लाह ताला ने फरमाया, तो खुशहाल लोगों ने क्या कहा। खुशहाल लोगों का यहाँ पे क्यों खास तौर पे जिक्र है, इसलिए कि जो पैगंबर होते थे उनकी मुखालफत में सबसे पहले वो लोग खड़े होते थे जो खुशहाल होते थे, क्योंकि जाहिर है जब पेट भरे हुए हैं तो फिर ऐश है और कोई रोटी की फिक्र नहीं है, तो फिर बातें बनाना ही उनका काम रह जाता था। उनके अंदर गरूर भी बहुत होता था, तकबर भी बहुत होता था कि ये कौन होता है हमें बताने वाला। अब जो लोग बेचारे जरा यानी माशरे में ज्यादा खुशहाल नहीं थे, उनके अंदर वो अना और वो बड़ाइयां और वो तकबर और ये चीजें भी नहीं होती थी, वो नहीं इस तरह बढ़ के मुखालफतें करते थे। इसीलिए आप देखते हैं पैगम्बरों के फॉलो करने वाले ज्यादातर वो लोग होते थे जो माशरे के में पिसे हुए लोग होते थे, जिनको कोई दर्जा नहीं दिया जाता था, और मला तो बात ही नहीं सुनते थे। मला का भी बात आती है सरदारों की, मुतराफीन की भी बात बार बार आती है, मुखालफत में सबसे आगे होते थे, क्योंकि इंसान की ना आदत वैसे ये है कि उसको जितनी नेमतें ज्यादा मिल जाए ना उतनी उसकी सरकशी बढ़ती है, उतना ही नाशुकरा होता जाता है वो। आज ही उसके अंदर नहीं रहती कि मैं झुक जाऊं अल्लाह के आगे, होना तो ऐसा नहीं चाहिए लेकिन जमानों से ऐसा ही हो रहा है कि मुतराफीन जो होते हैं ना वो बस मानने को नहीं तैयार होते। तो वो भी ये कहते थे नहीं क्यों क्यों हमारे बाप दादा गलत थे, आपका मतलब ये है कि जो मेरी अम्मी करती थी वो गलत ही करती थी, असारा वो गलत था, उनको उनको नहीं कुछ पता था, आप ये कहना चाहती हैं। तो ये आज भी है, उस वक्त भी वो कहते थे आपका मतलब है वो जो हमारे पहले ये इबादत करते गए हैं मलाइका की या उनको बेटियां कहते, वो सारे गलत हैं, वो सारे शिर्क करते थे, वो जहन्नुम के अंदर हैं, आपका मतलब है जहन्नुम में जल रहे हैं। एक आदमी ने आपके आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा था ना कि आप बताएं कि मेरा बाप कहाँ पे है, मेरे अबाउजदाद कहाँ पे हैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं फरमाया वो जहन्नुम में, आपने फरमाया जहाँ पे मेरा बाप है वहां पे तुम्हारा बाप है, बस ये फरमा दिया था। तो ये इन चीजों को कहना हमारे अबाउजदाद, ये बात एक समझ नहीं आती कि जिंदगी में तो लोग अपने अबाउजदाद की इतनी कदर नहीं करते, लेकिन जब वो मर जाते हैं तो आउट ऑफ द ब्लू एकदम वो सेंट्स कैसे बन जाते हैं कि वो जो करते थे ना वो 100% करेक्ट था, उनसे ज्यादा बड़ा कोई आलिम नहीं था, उनसे बड़े कोई ज्यादा औलिया अल्लाह नहीं थे, उनसे ज्यादा बड़े कोई नेक नहीं थे, एकदम से वो इतने बड़े पेडिस्टल पे हो जाते हैं कि उनसे तो हटके हमने कुछ अपनी भी अकल इस्तेमाल नहीं करनी, कुरान हदीस भी हमें ला दो तो हमने नहीं उसको मानना क्योंकि हमारे बड़े तो ऐसे करते थे। यही बात यहां पर कहिए, काला उसने कहा नबी सल्लल्लाहु अलैहि वसल्लम ने, अवलौ जितुकुम बि अहदा मिम्मा वजद तुम अलैहि अबाकुम, क्या तुम फिर भी नहीं मानोगे, व्हाट इफ के मैं तुम्हारे पास लेकर आऊं इससे ज्यादा हिदायत वाली चीज जिस पे तुमने अपने आबाव अजदाद को पाया, इससे ज्यादा बेहतर चीज लेकर आऊं क्या फिर भी नहीं तुम मानोगे। यानी तुम खुद सोचो, ठीक है तुम्हारे आबाव अजदाद ये करते थे, लेकिन खुद सोचो अगर मैं उससे बेहतर चीज तुम्हें लाके दूं क्या फिर भी नहीं तुम उसको अपनाओगे, जिसमें लॉजिक है जिसमें दलील है, क्या तुम फिर भी अबाउजदाद के तरीके पे चलते रहोगे। कालू उन्होंने कहा, इन्ना बिमा उर्सिल तुम भी काफिरून, हम तो जो तुम भेजे गए हो ना इससे साथ इनकार करने वाले, हमने नहीं मानना। यानी फिर भी इतने पक्के थे वो, और आज यही तकलीद इमामों की है, अबाउजदाद हो जाए या इमाम हो जाए या वो जो गुजर चुके हैं बस उनके तरीके पे, उन्होंने कोई गलत कहा उनका, यानी पहले तो आप ही गलत हैं कि आप उनको किस जुर्रत से गलत कह रहे हैं, आप ही गलत हैं कि आपने ये सही बात क्यों लेकर आए हमारे सामने, हमें बस उनके तरीके पर ही चलने दे। तो जब कुरान और हदीस की बात आ जाए तो फिर किसी की बात हुज्जत नहीं बन सकती, चाहे वो कितने ही बड़े अबाउजदाद थे, कितने ही नेक थे, कितने ही बड़े आलिम थे, चाहे वो कोई इमाम थे या कुछ भी थे, जब कुरान और हदीस आ जाए तो हमें हमारे लिए जरूरी है हम उसकी पाबंदी करें। इनकी बातें कितनी अच्छी क्यों ना हो, वो दीन का हिस्सा नहीं है, लेकिन ये बात नहीं हमें समझ आती। चाहे नमाज का मामला हो जाए, चाहे कुरान पढ़ने का मामला हो जाए, चाहे कोई और मामला हो जाए, नजर न्याजे देने का मामला हो जाए, नहीं जी हमारी तो दादी भी ऐसे करती थी, हमारी अम्मी भी फिर ऐसे करती थी, हमारे तो खानदान में ही इस तरह से होता रहा कि कुंडे देते रहे, हम तो कुंडे ही करेंगे, हम तो इमाम जाफर के नाम की न्याज करेंगे, वो तो क्योंकि वो करते थे, हम तो करेंगे ऐसे, हम तो चेलम और कुल और जुमेराते हैं और ये सब 40वां उसी को कहते हैं, वो 40वें हम तो ये करेंगे ही करेंगे, हम तो नहीं इससे रुक सकते, क्योंकि हमारे तो हमेशा से करते हैं हमारे खानदान में। हाँ मुझे बताएं कि यहाँ पे ये सारी क्या बातें आ रही हैं। उनके लिए वो छोड़ना मुश्किल है तो हमारे लिए ये चीजें छोड़नी मुश्किल है। जितनी बिदात हैं आप देखेंगे कैसे आगे से आगे चलती हैं, नहीं जी हमारे घर में ये होता था। अब आप कितना भी समझाते रहे ये बिदत है, ये नहीं है सही, ये नहीं करना चाहिए, देखो किसकी कोई सनद नहीं मिलती कुरान और हदीस से, नहीं टस से मस ही नहीं होंगे, नहीं जी हमारे तो करते थे, हमारे तो नहीं, ये नहीं मैं कर सकती। अच्छा अम्मी के जैसे कपड़े तो आज तक पहने नहीं, अम्मी अपनी दादी की तरह आप सिल बट्टे पे तो आप वो कूटते नहीं है मसाले है, उसमें आप एडवांस हो गए, लेकिन दीन का मामला क्या है कि उसमें बस वही करना है जो वो करते थे, उसमें नहीं सोचना कि मैं आज पढ़ लिख गई हूं तो मैं अपनी आंखें खोल के खुद ही तो तहकीक करूं, अगर उनको नहीं पता चला तो कम से कम मैं खुद तो देख लूं, उसमें वही चीज करते चले जाना। अगर वो किसी मजार पे जाते थे और वहां पे किसी कब्र पे मांगते थे तो मैंने भी वही करना है, अगर उनके वो पीरो मुर्शिद थे तो वो मेरे भी हैं। ये है आबा की तकलीद जो आज अंधाधुंध हो रही है और अगली अगली नस्लों में ट्रांसफर होती चली जा रही है। फन अब ये नहीं कि आबा की तकलीद कभी भी नहीं कर सकते, आबा की तकलीद तब नहीं मना है जब वो कुरान और हदीस के खिलाफ जाती हो। अगर आबा कुरान और हदीस के मुताबिक बात करें तो उनकी बात मानना अल्लाह की बात मानना ही है, जाहिर है। फन तकमना मिनहुम, अल्लाह ताला ने फरमाया फिर इंतकाम लिया हमने उनसे, फन जुर कैफ काना आकिबतुल मुकज्जिबीन, फिर वो जो रसूल आए उनकी कौमों ने उनके साथ जो भी किया, उनके नबी ने कहा उनसे कि क्या मैं तुम्हारे पास अगर वो चीज भी लेकर आऊं जो ज्यादा उससे बेहतर है जो तुम्हारे आबार ने तुम्हें बताई है, तो उन्होंने कहा नहीं हम तो नहीं मानते, हम तो उसी पे चलेंगे, तो अल्लाह ताला ने उनसे फिर इंतकाम लिया, यानी उनको फिर अल्लाह ने अजाब में मुबतला किया। देखो फिर कैसा अंजाम हुआ झूठलाने वालों का, और तारीख भरी पड़ी है ऐसी कौमों के जवाल की दास्तानों से, और उनके ऊपर जो अजाब आए उनसे किस तरह से लोग मिट गए, कैसे एक भी उनमें से बाकी नहीं बचा। इस उम्मत के साथ खास तौर पे ये एक अल्लाह की रहमत है, नबी सल्लल्लाहु अलैहि वसल्लम की दुआएं हैं कि इस उम्मत के ऊपर इस तरह से अजाब नहीं आएगा। ये जो लोग नबी सल्लल्लाहु अलैहि वसल्लम को नहीं मान रहे, आज कितने ज्यादा दुनिया में लोग हैं नहीं मानते आप सल्लल्लाहु अलैहि वसल्लम को, तो उनके ऊपर भी अजाब नहीं आएगा, इनका सबका आखरत में होगा अंजाम। ये भी आप सल्लल्लाहु अलैहि वसल्लम की उम्मत है। अब पता है उम्मत जो है ना आप सल्लल्लाहु अलैहि वसल्लम की, ये दो तरह से है, या कहें कि दो तरह की उम्मत है आप सल्लल्लाहु अलैहि वसल्लम की, एक है उम्मत दावत और एक है उम्मत इजाबत। इसको बात को याद रखिएगा आप, उम्मत दावत कौन है, ये जो काफिर है इनको हम दावत देते हैं तो ये उम्मत दावत है, और उम्मत इजाबत कौन है, जिसने कबूल कर लिया मान लिया, ठीक है। तो अब जो उम्मत दावत है अगर वो ईमान नहीं लाती, इस दुनिया में अजाब नहीं है उनके लिए, आखरत में अजाब रखा हुआ सिर्फ। बाकी कौमों के ऊपर क्या हुआ था, जब रसूल आए थे वो नहीं माने तो उनको खत्म कर दिया गया, इस उम्मत के साथ ऐसा नहीं होगा। अल्लाह ताला इन आयात को समझने वाला, इनके मुताबिक अमल करने वाला हमें बनाए, और हमारे अकीदों के जो भी फ्लॉज हैं, कमियां हैं, कमजोरियां हैं, अल्लाह ताला दूर फरमाते और हमें हक का रास्ता दिखा के हक पे चलने की तौफीक अता फरमाए। अल्लाह ताला हमें अकीदा वही अपनाने की तौफीक दे जो कुरान और हदीस के मुताबिक है। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुने।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حم والكتاب المبين. إنا جعلناه قرآنا عربيا لعلكم تعقلون. وإنه في أم الكتاب لدينا لعلي حكيم. أفنضرب عنكم الذكر صفحا أن كنتم قوما مسرفين. وكم أرسلنا من نبي في الأولين. وما يأتيهم من نبي إلا كانوا به يستهزئون. فأهلكنا أشد منهم بطشا ومضى مثل الأولين. ولئن سألتهم من خلق السماوات والأرض ليقولن خلقهن العزيز العليم. الذي جعل لكم الأرض مهدا وجعل لكم فيها سبلا لعلكم تهتدون. والذي نزل من السماء ماء بقدر فأنشرنا به بلدة ميتا كذلك تخرجون. والذي خلق الأزواج كلها وجعل لكم من الفلك والأنعام ما تركبون. لتستووا على ظهوره ثم تذكروا نعمة ربكم إذا استويتم عليه وتقولوا سبحان الذي سخر لنا هذا وما كنا له مقرنين. وإنا إلى ربنا لمنقلبون. وجعلوا له من عباده جزءا إن الإنسان لكفور مبين. أم اتخذ مما يخلق بنات وأصفاكم بالبنين. وإذا بشر أحدهم بما ضرب للرحمن مثلا ظل وجهه مسودا وهو كظيم. أَوَمَنْ يُنَشَّأُ فِي الْحِلْيَةِ وَهُوَ فِي الْخِصَامِ غَيْرُ مُبِينٍ. وَجَعَلُوا الْمَلَائِكَةَ الَّذِينَ هُمْ عِبَادُ الرَّحْمَنِ إِنَاثًا أَشَهِدُوا خَلْقَهُمْ. ستكتب شهادتهم ويسألون. وقالوا لو شاء الرحمن ما عبدناهم ما لهم بذلك من علم إن هم إلا يخرصون. أَمْ آتَيْنَاهُمْ كِتَابًا مِّنْ قَبْلِهِ فَهُمْ بِهِ مُسْتَمْسِكُونَ. بل قالوا إنا وجدنا آباءنا على أمة وإنا على آثارهم مهتدون وكذلك ما أرسلنا من قبلك في قرية من نذير إلا قال مترفوها إنا وجدنا آباءنا على أمة وإنا على آثارهم مقتدون قال أولو جئتكم بأهدى مما وجدتم عليه آباءكم قالوا إنا بما أرسلتم به كافرون فانتقمنا منهم فانظر كيف كان عاقبة المكذبين